بسم الله الرحمن الرحيم نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد ہمارے حضرت والا دامت برکاتہم کے واز زلزلہ کیوں اس میں سے پڑھ کر سنایا جا رہا ہے اصل مضمون جو چل رہا تھا کہ عقل اور وحی کے درمیان جب ٹکراؤ ہو جائے تو وحی کو عقل کے مقابلے میں وحی کو ہمیشہ ترجیح ہوگی بیچ میں ضمناً یہ بات آ گئی تھی کہ عقل اور طبیعت کے درمیان ٹکراؤ ہو جائے تو عقل کو ترجیح دی جائے گی طبیعت پر. آگے حضرت والا دامت برکاتہم اسی مضمون کو جاری فرماتے ہوئے فرماتے ہیں کہ علم کے تین ذرائع ہیں جن چیزوں سے ہمیں علم حاصل ہوتا ہے وہ تین ہیں. سب سے پہلے حواس سے خمسہ فائیو سینسز ہیں, دیکھنا سننا چکھنا سونگھنا اور چھونا. دیکھنے سے علم حاصل ہوتا ہے کہ چیز کالی ہے یا سفید, بڑی ہے یا چھوٹی, انسان ہے یا جانور. سننے سے اور چکھنے سے بھی علم حاصل ہوتا ہے, اسی طرح سونگھنے سے بھی علم حاصل ہوتا ہے, چھونے سے بھی پتہ چلتا ہے کہ یہ چیز ٹھنڈی ہے یا گرم, نرم ہے یا سخت. یہ علم پہلے درجے کا ہے. دوسری چیز جس سے علم حاصل ہوتی ہے وہ عقل ہے, اور اس کے بعد تیسری چیز وحی ہے. عقل سے جو علم حاصل ہوتا ہے اس کا ادراک حواس سے خمسہ نہیں کر سکتے. یہ ایک مسلم اصول ہے. جس چیز کو عقل سمجھتی ہے آپ اسے آنکھ سے دیکھ کر, ناک سے سونگھ کر, زبان سے چکھ کر, کان سے سن کر یا ہاتھ سے چھو کر نہیں سمجھ سکتے. یہ ناممکن ہے. اس وقت یہاں آکسیجن ہے اور یہ بات ہمیں عقل سے معلوم ہو رہی ہے, اس لیے کہ اگر یہاں آکسیجن نہ ہوتا تو کوئی زندہ نہ رہتا. اب آنکھ اس آکسیجن کو دیکھنے سے, کان سننے سے, ناک سونگھنے سے, زبان چکھنے سے اور ہاتھ یا بدن کا کوئی بھی حصہ اس کو چھونے اور محسوس کرنے سے قاصر ہے. اس کے باوجود عقل کہتی ہے کہ آکسیجن ہے, اس لیے کہ یہ ایک مسلم حقیقت ہے کہ آکسیجن کے بغیر انسان زندہ نہیں رہ سکتا. تو عقل کہہ رہی ہے کہ حاضرین چونکہ سب کے سب زندہ ہیں اس لیے یہاں آکسیجن ضرور ہے. اب اگر کوئی کہے کہ میں آکسیجن کے وجود کو نہیں مانتا اس لیے کہ نظر نہیں آتا, اس کا نہ مزہ ہے نہ بو, نہ سنائی دے رہا ہے نہ محسوس ہو رہا ہے, ایسے شخص سے کہا جائے گا کہ عقل کی جہاں تک رسائی ہے وہاں تک حواس خمسہ کی رسائی نہیں ہے. آپ اس علم کو جو عقل سے حاصل ہوتا ہے حواس خمسہ سے سمجھنے کی کوشش کر رہے ہیں. یہ بہت بڑی غلطی ہے. آپ کو معلوم ہونا چاہیے کہ عقل اس چیز کا بھی ادراک کر لیتی ہے جس کو حواس سے خمسہ محسوس نہیں کر سکتے. میرے بھائیو جس طرح حواس سے خمسہ کی رسائی,
یہ بات جو ہے دو ہفتے سے چل رہی ہے کہ ہمیں جو علم حاصل ہوتا ہے, علم جانکاری, اس لیے کہ سارا مدار علم اور جانکاری پر ہے. ایک شخص کو یہ علم حاصل ہو جائے کہ میں بیمار نہیں ہوں تو آگے علاج نہیں کرائے گا. بیمار ہے لیکن اس ڈاکٹر کو پوچھا کہا کہ نہیں آپ بیمار نہیں ہیں, اس سے پوچھا کہا آپ بیمار نہیں ہیں, ایسا ہوگا تو نہیں, لیکن یہ علم حاصل کر رہا ہے. بلڈ ٹیسٹ کروایا نیگیٹو, کوئی بیماری نہیں ہے. تو جو ہے بیمار لیکن علم یہ مل رہا ہے کہ بیمار نہیں ہے تو علاج نہیں کرائے گا. یہ علم حاصل ہو گیا کہ بیمار ہے, کیا بیماری ہے, ٹی بی ہے, बीमारी क्या है? टीबी। हालांकि हकीकत में बीमारी क्या है? न्यूमोनिया हो गया है। अब इलाज टीबी का शुरू हो जाएगा, इसलिए इल्म बहुत जरूरी है। इसीलिए हमारी शरीयत अल्लाह ताला शानुहु और नबी सल्लल्लाहु अलैहि वसल्लम हमें बार बार ताकीद करते हैं कि इल्म हासिल करो और उलमा से दोस्ती करो, उलमा से उठना बैठना रखो, ताकि तुम्हारा इल्म बढ़ेगी बढ़े भी, और इल्म में कोई खता हो तो वो दुरुस्त भी हो और सही भी हो इल्म। इसलिए कि आगे जो कुछ करोगे वो उस पर मदार है। तो इल्म और जानकारी पर हर चीज का मदार है। अब सवाल ये है कि इल्म कहां से हासिल होता है? इल्म कहां से हासिल होता है? देखो भाई, इल्म हासिल होता है फाइव सेंसेस से। अंधेरा है और अंधेरे में देखो ये हाथ से पकड़ रहा है तो क्यों नहीं, कुछ नहीं है। इल्म हासिल हो गया, यहां कुछ नहीं है, और चलते चलते दीवार आ गई, हाथ से पता चला कि यहां दीवार है। तो छूने से, टच करने से, कभी कभी पांव से ऐसा करता है आदमी अंधेरे में, पांव से, और मिल जाती है वो चीज छूने से, टच करने से, फील करने से चीज का पता चलता है। जब कपड़ा खरीदने के लिए जाते हैं तो कपड़ा अच्छा है या नहीं तो सबसे पहले आंख को इस्तेमाल करते हैं। देखो आंख से इल्म हासिल होता है कि ये बहुत अच्छा जैकेट लग रहा है, ये कुर्ता बहुत अच्छा लग रहा है, और फिर उसको हाथ में लेकर के ऐसा करते हैं तो देखो छूने से भी पता चलता है कि कपड़ा कैसा है। तो आंख से भी इल्म हासिल होता है, आंख से, छूने से भी इल्म हासिल होता है, छूने से है, छूने से पता चलता है कि गर्म है, छूने से पता चलता है कि ठंडा है। तो देखने से इल्म हासिल होता है, छूने से, टच करने से, फील करने से इल्म हासिल होता है, सुनने से भी इल्म हासिल होता है। आप बैठे हुए हैं और अचानक शीशा टूटा, खिड़की का ग्लास टूटा, विंडो का, तो आपको फौरन पता चल गया कि कोई दाखिल होने की कोशिश कर रहा है, फौरन उठ करके जाएंगे। इल्म हासिल हुआ कान के जरिए, सुनने से भी इल्म हासिल होता है। आप बैठे हुए हैं और बच्चा रोने लगा तो आपको इल्म हासिल हो गया कि बच्चा जाग गया है। किसी के चीखने चिल्लाने की आवाज आई तो घर में बैठे बैठे आपको अंदाजा हो रहा है कि बाहर कुछ हुआ है, किसी को कोई तकलीफ है। तो कान से भी इल्म हासिल होता है, नाक से इल्म हासिल होता है, सूंघने से, स्मेल करने से, घर में दाखिल होते ही पता चल जाता है कि आज चाय के साथ सिर्फ बिस्कुट नहीं है, कुछ पकौड़े की भी खुशबू आ रही है, खुशबू से पता चल जाता है, बदबू है, खुशबू है, किसी ने इत्र लगाया है। कमरे में दाखिल होते हैं तो बदबू की वजह से लोगों को पता चलता है कि कोई चीज मर गई है, ऐसा लगता है घर में कोई चीज मरी हुई है, कोई गंदगी है कोई, नाक से पता चलता है और जुबान से भी पता चलता है, जुबान से कि टेस्टी है या टेस्टी नहीं है, गर्म है या ठंडा है, तीखा है या फीका है, मीठा है या कड़वा है, ये जुबान से भी पता है। ये फाइव सेंसेस से इल्म हासिल होता है, इसलिए ये फाइव सेंसेस जो है वो बहुत अहम है, इसकी हिफाजत की पूरी कोशिश करनी चाहिए। इन फाइव सेंसेस में अगर कोई गड़बड़ हो जावे तो फौरन इलाज कराओ, इसका ख्याल रखो इन पांच चीजों का, और पूरी दुनिया करती है। इसलिए कि कामयाबी का मदार इल्म पर है और इल्म हासिल होता है फाइव सेंसेस से। दिल और दिमाग में तो इल्म महफूज होता है, उसमें तो महफूज होता है, हिफाजत होती है उसमें, लेकिन जाता कहां से है? यहां आंख से जाता है, कान से जाता है, नाक से जाता है, जुबान से जाता है, छूने से जाता है। इसीलिए दिल दिमाग की भी बहुत हिफाजत करनी चाहिए, इसलिए कि उसमें इल्म महफूज रहता है, और इन फाइव सेंसेस की भी बहुत हिफाजत करनी चाहिए, इसलिए कि इनके जरिए इल्म जाता है। ये इल्म हासिल करने के जराए हैं, इंस्ट्रूमेंट्स हैं ये फाइव सेंसेस। तो फाइव सेंसेस से इल्म हासिल होता है। दूसरी चीज जिससे इल्म हासिल होता है वो अकल है, अकल, अकल, अकल से भी इल्म हासिल होता है। एक चीज देखी नहीं जा रही है, देखी नहीं जा रही है, देखी नहीं जा रही है। एक चीज देखी नहीं जा रही है, सुनी भी आवाज भी नहीं आ रही है, उसकी बू भी नहीं आ रही है, जुबान से चक्खी भी नहीं जा रही है, फील भी नहीं हो रही है, फिर भी हम मानते हैं कि है वो चीज, वो चीज है। ये क्यों मानते हैं? इसलिए कि अकल हमारी कहती है। एक उसूल है, पूरी दुनिया इस बात पर मुत्तफिक है कि इंसान ऑक्सीजन के बगैर नहीं जी सकता, ऑक्सीजन के बगैर इंसान नहीं जी सकता, और ऑक्सीजन के बगैर नहीं जी सकता। मैं भी जिंदा हूं, ये भी जिंदा है, 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 इसका मतलब है कि यहां ऑक्सीजन है। ये अकल कह रही है, फैकल्टी ऑफ इंटेलेक्ट। अब ऑक्सीजन नजर आ रहा है किसी को? नहीं। कोई आवाज आ रही है ऑक्सीजन की? नहीं, ऑक्सीजन आवाज भी नहीं आ रही है। जैसे हवा जो है, हवा वो नजर तो नहीं आती, लेकिन कभी कभी हवा की आवाज आती है, और कभी कभी हवा नजर भी नहीं आती, आवाज भी नहीं आती, मगर फील होती है। ये फाइव सेंसेस जो है उसे फील करती है, छूने का, फील करने का जो सेंस है। लेकिन ऑक्सीजन जो है वो नजर भी नहीं आता, ऑक्सीजन कान में आवाज भी नहीं, फील भी नहीं होता ऑक्सीजन, उसका कोई मजा और टेस्ट भी नहीं है, और उसकी कोई बू भी नहीं है, फिर भी सब कहते हैं कि है ऑक्सीजन है। तो इससे ये पता चला कि नॉलेज और इल्म हासिल होता है सिर्फ फाइव सेंसेस से नहीं, कोई और भी चीज है, और वो क्या है? अकल है, अकल। तो अकल से भी इल्म हासिल होता है। तो इल्म हासिल होता है दो चीजों से, फाइव सेंसेस और अकल। एक तीसरी चीज है जिससे इल्म हासिल होता है, और वो है वाह्य, वाह्य है वो, वाह्य। उसकी भी मैं मिसाल देता हूं, वाह्य, वाह्य जैसे ऑक्सीजन जो है फाइव सेंसेस की गिरफ्त में नहीं आता, लेकिन फिर भी मानते हैं। क्यों मानते हैं? इसलिए कि अकल कहती है। तो इसी तरह एक और चीज है जो नजर नहीं आती और अकल में भी नहीं आती, अकल में भी नहीं आती। अल्लाह जल्ला जलालुहु अम्मा नवालुहु नजर तो नहीं आते, फाइव सेंसेस में भी नहीं आते, मगर अकल में आते हैं। अकल, अकल में आते हैं का क्या मतलब? उसके लिए अल्लाह ने ऐसी दलीलें रखी हैं कि आसमान, सूरज। लेकिन एक चीज ऐसी है कि अकल में भी नहीं आती। ये तो अल्लाह ने फजल फरमाया हम पर कि अल्लाह ताला शानहू फाइव सेंसेस के गिरफ्त में तो नहीं आते, लेकिन अल्लाह ताला शानहू ने हमें जन्नत में भेजने के लिए, उसके वजूद समझने के लिए कायनात में ऐसी अलामतें रखी हैं और दलीलें रखी हैं जो अकल में आती है। अल्लाह तो अकल में नहीं आता, अल्लाह की जात दिल में तो आता है, अकल में नहीं आता। तो अल्लाह की कुन अकल में नहीं आती, लेकिन अल्लाह का वजूद अकल में आता है कि अल्लाह है जी। लेकिन कुछ चीजें ऐसी है कि अकल में भी नहीं आती, अकल में भी नहीं आती, नहीं आती अकल में। फरिश्ते अकल में नहीं आते, फरिश्ते नजर भी नहीं आते, फरिश्ते सुनाई भी नहीं देते, फरिश्ते सूंघे भी नहीं जा सकते, फरिश्ते चखे भी नहीं जा सकते, फरिश्ते फील भी नहीं होते, और अकल में भी नहीं आते। इसीलिए ऑक्सीजन नजर नहीं आता, लेकिन दुनिया का कोई शख्स ऑक्सीजन का मुनकिर नहीं है, इसलिए कि अकल में आता है। लेकिन फरिश्ता चूंकि अकल में नहीं आता, इसलिए बेशुमार लोग हैं जो फरिश्तों को नहीं मानते। आसमान से फरिश्ते उड़कर ऊपर जा रहे हैं, ऊपर से नीचे आ रहे हैं, मशरिक से मगरिब की तरफ जा रहे हैं, मगरिब से मशरिक की तरफ जा रहे हैं। एक एक फरिश्ते के इतने बड़े बड़े पर हैं कि उफुक पर, उफुक को बंद कर देते हैं अगर वो खोल देते हैं तो। नहीं मानते अकल, ऑक्सीजन को मानने वाले फरिश्तों के वजूद को नहीं मानते, जिन्नात के वजूद को नहीं मानते। जिन्नात जिस धरती पे हम रहते हैं, जिस दुनिया में हम रहते हैं, वहां जैसे हम घूमते फिरते हैं, जिन्नात भी घूमते फिरते हैं। लेस्टर में भी जिन्नत है, लेस्टर में भी जिन्नत है, पर जिन्नत जो है ये हम बर्नर स्ट्रीट में चलते हैं तो वो भी चल रहे होते हैं दिन को भी और रात को भी। जिन्नत से डरने का गया, वो तो हमारे साथ ही रहते हैं। घूमने फिरने का सबको इतना शौक है कि कोई डर करके बर्नर स्ट्रीट में निकलना बंद नहीं करेगा। जिन्नत यहां भी घूमते हैं, और मेरे घर में भी जिन्नत है और आपके घर में भी जिन्नत है भाई। कहीं ना कहीं उनको रहने की जगह तो चाहिए ना, हर जगह जिन्नत होते हैं। हमारी तादाद बहुत बड़ी है, उनकी तादाद भी बहुत बड़ी है। अल्लाह ने जमीन उनके लिए भी बनाई है, हमारे लिए भी बनाई है। और इस वक्त जहां हम बैठे हैं यहां भी जिन्नत बैठे हुए हैं, इस मस्जिद में भी, इसलिए कि वो भी नमाज पढ़ने के लिए आते हैं, वो भी दीन की बातें सुनते हैं। और किसी को यह तकलीफ ना हो कि उसने ये दावा कर दिया कि मेरी मजलिस में जिन्नत भी आते हैं। हर आलिम की मजलिस में जाते हैं भाई, ताकि सब खुश रहें। हर आलिम की मजलिस में जाते हैं जिन्नत, उनको भी सीखना है ना, उनको भी नमाजें पढ़नी है। तो जिन्नत हर जगह पर होते हैं, और जिन्नत वो मखलूक है जो इंसानों से डरा करती है। जिन्नत डरते हैं इंसान से। अब दोनों एक दूसरे से डरते हैं, वो तो हमसे डरते ही थे, लेकिन अब हम डरने लग गए उनसे। और जैसे हमारे बीवी बच्चे होते हैं, उनके भी बीवी बच्चे हैं। जैसे हमारे काम धंधे होते हैं, उनके भी काम धंधे हैं, धंधे हैं। तो गुजराती में जिसका कोई काम नहीं उसके लिए परिवार तो चाहिए। तो जिन्नत परिवार से नहीं है कि मेरे और आपके अंदर घुसते रहे, उनके भी बहुत काम है। जरा कुछ किसी को हुआ तो कि जिन्नत, बाहिर का असर। ये बहुत इजी है ना, अगर हम ये मान लें कि बाहिर का असर है तो हमें कुछ नहीं करने का, वो आमिर सब कुछ करेगा। तस्बीह पढ़ पढ़ के दम भी वो करेगा, तावीज लिख लिख के पिलाएगा भी वही, और धुनी वुनी देनी हो तो वो भी। हमें तो एक जगह पर आराम से बैठे रहने का, वो घर वाले ही सारा काम करते हैं। बाहिर का असर है तो हमें कुछ नहीं करने का, और अगर हमने ये मान लिया कि बाहिर का नहीं अंदर का असर है, अंदर का, तो हमें सब कुछ करना पड़ेगा। तौबा करनी पड़ेगी, नमाजें पढ़नी पड़ेगी, तस्बीह पढ़नी पड़ेगी, जिक्र करना पड़ेगा, इल्म हासिल करना पड़ेगा, तबलीग में जाना पड़ेगा, हज करने के लिए जाना पड़ेगा, उम्र के लिए जाना पड़ेगा। इसलिए मैं जो बात करता हूं वो सब मानते हैं कि बाहिर का असर, बाहिर का असर, बाहिर का असर कुछ नहीं, सब अंदर का असर है। लेकिन मेरे साथ मुत्तफिक इसलिए नहीं होते कि अगर मुत्तफिक हो गए तो सब काम तो हमें करने पड़ेंगे। होता है, जन्नत मुसल्लत भी हो जाते हैं, लेकिन वन इन अ मिलियन होता है ऐसा केस। और कुछ आमिल भी ऐसे बैठे हुए हैं कि उनको उसमें बहुत मजा आता है कि लोग हमारे पास आए, मर्द भी आए, औरतें भी आए, जवान भी आए, बूढ़े भी आए, बीमार भी आए, अच्छे भी आए। इसलिए कि लोगों का रुजू दीनी एतबार से दो आदमियों की तरफ होता है। दीनी एतबार से लोग दो आदमियों को बड़ा मानते हैं, हजरत, बुजुर्ग, शेख, अदब, खिदमत, दो आदमियों की। एक वो जिसके पास इल्म हो और दूसरा वो जिसके पास अमल हो। इल्म वाले को लोग बहुत मानते हैं और अमल वाले को बहुत मानते हैं। और तीसरा जिसको लोग बहुत मानते हैं, तावीज फलीते वाले को, ये हमारी जहालत है कि जो इस कैटेगरी में नहीं होना चाहिए उसको हमने इस कैटेगरी में रख दिया। शैतान और शैतान ने हमें ब्रेन वॉश किया है। तो उलमा को देखें तो कि ये अल्लाह वाले लोग हैं, इल्म वालों को देखें, मशाइख को देखें अल्लाह वाले हैं, और तावीज लिखने वाले हैं ये भी अल्लाह वाले, ये लोगों की नजर है, ये भी अल्लाह वाले हैं। अब किसी को अगर बुजुर्ग बनने का शौक हो जावे तो इल्म हासिल करना तो मेहनत का काम है, उसमें तो रातों को जागना पड़ता है, पढ़ते ही रहना पड़ता है। इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह बूढ़े हो गए तो लोगों ने कहा कि आप अभी तक पढ़ रहे हैं, तो उन्होंने कहा कि ये तो कब्र तक पढ़ना पड़ता है, इसमें छुट्टी नहीं होती। अच्छा, फिर बुजुर्ग बनने का, उसमें भी बहुत मेहनत करनी पड़ती है, तकवा, जिक्र अजगार, मुजाहदा, मुराकबे, तहज्जुद, बहुत मेहनत करनी पड़ती है, और इसमें कुछ नहीं करने का, इसमें बड़ी बड़ी हंकने का। एक साहिब मुझे मिले और वो मुझे कहने लगे कि ब्लैकबर्न के अंदर एक साहिब के अंदर से मैंने 1000 जिन निकाले। एक शख्स के अंदर से मैंने 1000 जिन निकाले, मुझे कहने लगे वो। कितने? 1000 जिन। ये दुनिया चूंकि गैब की होती है, गैब की, इसलिए उसमें तो आप जो चाहे बोले ना। ऐसा आदमी यूं समझता है कि उलमा भी नहीं समझते मेरी फील्ड को, तो भाई कोई नहीं समझ सकेगा, इसलिए कि वो फील्ड है ही नहीं। जिस फील्ड का वजूद ही नहीं है उसको समझेगा कौन? अब आप जो चाहे कह दे। तो मुझे कहने लगे कि 1000 जिन्नात मैंने निकाले एक शख्स से। अब उसमें पता नहीं क्या खसूसियत जिन्नात ने देखी होगी कि हर शख्स उसी की तरफ जा रहा था। 1000 आदमी तो किसी शेख की मजलिस में आज नहीं आते, पर ये तो 24 आवर उसके अंदर बैठे हुए थे, 1000 जिन्नात। तो उन्होंने मुझे ये खबर दी, और अब आगे वाली बात सुनिए। खबर देने के बाद मुझे कहने लगे कि ऐसा हो तो सकता है ना। मैंने कहा तो आपकी फील्ड है, आप जाने, ये तो आपकी फील्ड है। देखो मेरे भाइयों, और घर में जो माए और बहनें बैठी हुई हैं वो भी बहुत गौर से सुने। मैं जिन्नात को मानता हूं इसलिए कि कुरान मुझे मनवाता है, हदीस मुझसे मनवाती है कि जिन्नात का वजूद है, और जिन्नात किसी इंसान को परेशान भी कर सकते हैं जैसे इंसान इंसान को परेशान करता है, हो जाता है ना। बुरा पड़ोसी आता है, मुसल्लत हो जाता है, कचरा उसके गार्डन में डालता है और ये बेचारा परेशान, म्यूजिक बहुत जोर जोर से बजाता है और ये परेशान। लेकिन कितने घर में ऐसा होता है, ऐसे कितने इंसान होते हैं, कभी कभार एकाद। तो मैं इस बात को भी मानता हूं कि जिन्नात का वजूद है, और मैं इस बात को भी मानता हूं कि जिन्नात इंसान को परेशान कर सकते हैं और करते हैं। मैं ये इसलिए कह रहा हूं कि मेरे बारे में बाज़ लोग ये बात चला रहे हैं कि जिन्नत को मानता ही नहीं है, ये बाहिर के असर का कायल ही नहीं है, ये जादू वगैरह को मानता ही नहीं है। जादू भी होता है, जिन भी मुसल्लत होता है, जादू के जरिए लोगों को सताया भी जा सकता है और जिन भी इंसानों को सताता है। लेकिन आपका जो ये मर्ज है कि छोटी मोटी हर बात में आप ये मानना शुरू कर देते हैं कि मेरे ऊपर जिन्नत मुसल्लत हो गया है, मेरे ऊपर किसी ने जादू कर दिया है, और असल जो रीजन है आपके परेशानी का उसकी तरफ तवज्जो नहीं करते, मैं उसको नहीं मानता। आप में से 1000 आदमी शक में पड़ते हैं बाहिर के असर के बारे में, मेरा अकीदा यह है कि 999 वहम में है, सिर्फ एक आदमी को बाहर का असर होता है। और ऐसे लोग जब आते हैं तो जितना हो सके करते भी हैं उनके लिए। मैं खुद तो अमलियात करता नहीं, लेकिन कुछ पढ़ने के लिए देते हैं। हदीस शरीफ में भी इन चीजों के बचाव की चीजें आई हुई हैं, मुतवज्जे उनका जो कुछ तसल्ली देनी होती है करते हैं। इतनी सूझबूझ तो अल्हम्दुलिल्लाह है कि पता चलता है कि कुछ बाहर का असर है या नहीं है। तो मैं ये कहता हूं कि बेवकूफ मत बनो, और अच्छे लोगों के पास जाओ, बस हांकते हैं और कुछ नहीं है, हांकते हैं। बहुत कम ऐसे होते हैं जो अल्लाह वाले हैं, जिनको आखिरत की फिक्र है और आखिरत की फिक्र को सामने रख करके किसी को धोखा देने से बचते हैं, सच बोलते हैं। ऐसा भी कहते हैं कि मुझे आपका केस समझ में नहीं आ रहा है, बल्कि वो कोशिश अक्सर की ये होती है, हमारे जमाने के आमिलों की, अक्सरों की कोशिश ये होती है कि ये मेरे हाथ में आया हुआ है तो किसी तरह ये अब आता ही रहे, यहां आता जाता रहे, आता जाता रहे। और ऐसे लोग जो है बहुत बीमारियों में मुब्तला होते हैं। कुछ लोग माल की मोहब्बत में एक एक केस के ऊपर 100-100 पाउंड, 200-200 पाउंड, 500-500 पाउंड, अमलियत का काम कर करके 2-3 फ्री होल्ड प्रॉपर्टी के मालिक हो गए। ऐसे लोगों को भी हम जानते हैं अमलियत से, हदाया, तहाइफ, मिठाइयां, पता नहीं क्या क्या इन लोगों को मिलता है, इसलिए कि जहालत इतनी है। और तबलीग में जाने वाले, 5 वक्त की नमाज पढ़ने वाले, मशाइख की सोहबतों में बैठने वाले भी ऐसा जब क्रंच आता है तो अपने मशाइख से और अपने उलमा से मशवरा नहीं करते, पिछले दरवाजे से ऐसे पीरों के पास जाते हैं और ऐसे ढोंगी आमिलों के पास जाते हैं और अपने जेब भी खाली करते हैं और ईमान भी से भी फारिग हो जाते हैं, ईमान भी खतरे में डालते हैं। अपने घर की औरतों की इस्मत और इफ्फत का भी उनको ख्याल नहीं रहता। बचो इससे, बचो इससे। इंडिया चले जाओ, पाकिस्तान चले जाओ, तो ऐसे लोगों की तो कोई कमी ही नहीं है। ऐसी ऐसी एडवर्टीजमेंट बड़े बड़े दीवारों के ऊपर लिखा हुआ होता है कि इस टेलीफोन पर फोन कीजिए और आपके सारे मसाइल का हल, सारे मसाइल का हल। दावा करते हैं ऐसा और एतिकाद जो है वो खुद के अंदर बिठा देते हैं, तो खुद के अंदर एतिकाद, तो जहन ऐसा बन जाता है कि जरा बात है तो बाबा, जरा बात है तो बाबा, जरा बात है तो बाबा। ये चीज मुसलमानों के अंदर भी है और इंडिया पाकिस्तान में गैर मुस्लिमों के अंदर भी है। और ऐसे ऐसे स्कैंडल इसमें होते हैं कि पुलिस केस तक की नौबत आती है, लेकिन वो चिड़िया चुग गई खे तब बहुत ताखिर हो गई, अब क्या करेंगे। पर यहां पर भी ऐसे बहुत हैं, इस मुल्क में भी बहुत हैं, आता जाता कुछ नहीं लेकिन बने बैठे हैं, आमिल बने बैठे हैं, और वो नफ्सियाती माहिर हो जाते हैं तो आने वाले को फौरन पहचान लेते हैं कि इससे कैसी बात करने की है। और 2-4 मुलाकातों में तो उनको अंदाजा हो ही जाता है कि प्रॉब्लम बीवी के साथ है, प्रॉब्लम तिजारत का है, प्रॉब्लम बच्चों का है, प्रॉब्लम, बस फिर वो नफ्सियात और आपकी साइकोलॉजी के साथ खेलते रहते हैं। देखो मेरा कोई नुकसान नहीं है कोई अमलियात वालों के पास जाए तो, मैं मुझे आपकी खैर खाई है इसलिए मैं आपकी खिदमत में अर्ज कर रहा हूं, खैर खाई है आपकी मुझे, इसलिए बार बार इस मौजू पर आता हूं मैं, इसलिए कि इसमें माल भी जाता है, इसमें आपका वक्त भी जाता है, इसमें आपका ईमान और दीन भी खतरे में पड़ता है और आपकी औरतों की इस्मत और इज्जत भी खतरे में पड़ती है। लेकिन चूंकि उस कैटेगरी को आप बुजुर्ग मानते हैं तो वो तन्हाई में भी बैठ जाता है आपकी बेगम को लेकर, बेटी को लेकर, तो आपको एतिबार आता है उसके ऊपर, इलाज का तकाजा है। अल्लाह सबको समझ दे, बीमारी वगैरह में इलाज करना चाहिए, अच्छे मोतबर लोगों के पास जाओ और उनकी सरपरस्ती में इलाज कराओ, इलाज कराओ उनसे। अल्लाह ताला शान वो सबको समझ आता फरमा। एक साहिब मुझसे कहने लगे कि हमारे ऐसा आमिल मिल गया है। मैंने कहा क्या आमिल, तो कहा कि एक अरब जिन है जिस पर उसको कंट्रोल हुआ है, अरब जिन। अब हम सबको अकीदत होती है अरबस्तान से, तो अरब का नाम आता है तो कि ये कुछ ऊंची कैटेगरी का आदमी है, अरब जिन। तो उनका क्योंकि मुझसे ताल्लुक था तो मैं उनको बचाना चाहता, लेकिन एकदम से ऐसे लोगों को ना कहते हैं उनकी समझ में बात नहीं आती, तो उनकी हां में हां करना पड़ता है कि अच्छा ये तो बहुत अच्छा है कि अरब जिन। मैंने कहा वो अरब जिन इलाज कैसे करता है, अरब जिन इलाज कैसे करता है, ये सच्चे वाकयात में बयान कर रहा हूं मैं, ऐसे ही इस नतीजे पर नहीं पहुंचा हूं। तो कहते हैं कि वो अरब जिन जो है वो हुलूल करता है, हुलूल का मतलब है कि उस शख्स में दाखिल हो जाता है, ये जो जो आमिल है उसमें। तो आमिल कहते हैं कि मैं तो कुछ नहीं करता, मेरे अंदर अरब जिन दाखिल होता है और वो अरब जिन फिर इलाज करेगा, तो आपको आकर के बैठना पड़ेगा हमारे सामने। कहा कि लाइटें वाइटें सब ऑफ कर दी, कुछ अजीबो गरीब चीजें तो करनी ही पड़ती है ना, ढोंग करना पड़ता है तो लोगों को ऐसा लगे ना कि कुछ हो रहा है। यहां कुछ सालों पहले इंग्लैंड में एक साहिब आए थे और वो ये कहते थे कि जिन से मैं आपकी मुलाकात कराऊंगा, जिन से मुलाकात, और पूरे मुल्क का दौरा किया उन्होंने, लेकिन उमूमी मुलाकात नहीं, खास खास अपने दोस्त को कहते थे कि भाई आपके 10-15 दोस्तों को इकट्ठा कर लो और जिन से बाकायदा मुलाकात होगी, हाथ फील करेंगे जिन का। तो मेरे एक मौलाना दोस्त है नॉर्थ में रहते हैं, उन्होंने मुझे कहा कि आपने ये मैंने कहा हाँ सुना है, लेकिन तो कहा कि मुझे तो तजुर्बा हुआ। मैंने कहा क्या तजुर्बा हुआ, तो कि मैं भी मुलाकात करने के लिए गया, मुझे उन्होंने कहा तो मैं भी गया देखने के लिए, सुनो तो सही। तो कहा कि शर्त उसकी यह है कि ईशा की नमाज के बाद ही यह मुलाकात हो सकती है, दूसरी शर्त यह कि लाइट ऑफ, और तीसरी शर्त यह कि ऐसे कर्टन लगाए जाए कि जर्रा बराबर बाहर की रोशनी अंदर ना आए। यानी पहले इसे इतनी सारी अंधेरी की दीवारें बना देने की कि नजर ही ना आए कि मैं मुलाकात किससे कर रहा हूं, पिच डार्क में। और फिर ये देखो किसी के पास जेब में कोई टॉर्च हो, कुछ भी हो, और अगर ऑन जो किया तो वो हमला ही कर देगा, हमला ही कर देगा। ये मुझे वो मौलाना ने कहा, और ये साहिब जो ले लेके घूम रहे थे वो भी मौलाना थे, और वो उनके साथी और दोस्त, और मेरे वो दोनों को मैं भी जानता हूं। तो मैं फोन पर बात हुई तो मैंने कहा कि ऐसा कुछ सुना है कि वो ये ढोंग लेकर के चल रहे हैं, लेकिन मैंने कहा लेस्टर तो अल्हम्दुलिल्लाह नहीं आए हैं, कि मेरे लेस्टर आना की बात का वाकया है। तो मैंने कहा कि आपको क्या लगा, आपको क्या लगा? तो मेरे दोस्त कहने लगे कि जब मुलाकात हुई तो मुझे लगा कि हद तो उसी का है, मुझे लगा कि हाथ तो उसी का है, मुलाकात होती है ना दोस्त फ्रेंड्स है तो क्या, मुझे लगा कि हाथ तो, और ये बहुत होशियार है, ये कहा कि मुझे लगा कि हाथ तो उसी का है। मैंने कहा पकड़ लेते आप, तो क्या इरादा तो यही हो रहा था, लेकिन दिल में ख्याल आया कि नोट पॉइंट नोट 1% एहतमाल है कि जिन है, अगर वो हुआ तो मार डालेगा, 99.9 डर लगा कि अगर जिन में तो हुआ तो जान से हाथ धो देनी पड़ेगी, बीवी बच्चे बेचारे इतनी उम्र विवाह हो जाएगी, लेकिन कहा कि वही होगा। तो कहा कि अंधेरा हो जाता है, कोई अपनी जगह से उठ नहीं सकता, नीचे देख करके दुरूद शरीफ पढ़ते रहने का, और जब वो आए तो मुसाफा करके बस आ गए। क्यों इस चक्कर में पड़ते हैं, क्यों चक्कर में पड़ते हैं? दुनिया बीमारी की जगह है। आपने बड़े बड़े बुजुर्गों को बीमार होते हुए नहीं देखा? बीमारी जो नेमत है अल्लाह की तरफ से आती है, शरीर हद में रहकर अकल को इस्तेमाल करके। मैं क्या कह रहा हूं, शरीर हद में रहकर अकल को इस्तेमाल करके जो तकलीफ आई है उस तकलीफ को हटाने की कोशिश करो, हट गई तो बहुत अच्छा, नहीं हटी तो सब्र करो, सब्र करो। अल्लाह इस रास्ते से आपको अपना कुर्ब नसीब करना चाहता है। इतना ज्यादा आपे से बाहर नहीं हो जाने का कि कुछ भी हो जाए मगर ये बीमारी जानी चाहिए ना, कुछ भी नहीं। अल्लाह ताला शानहु भाई हमारी हिफाजत फरमाए। जिनका असर भी होता है, जिनका असर जिन सताता भी है, खुद हमारे आका सल्लल्लाहु अलैहि वसल्लम पर जादू का असर हुआ था, جادو کا اثر ہوا تھا. اور قل اعوذ برب الفلق قل اعوذ برب الناس کی آیات اسی کے علاج کے لیے اتاری گئی. تو آپ سوچو کہ ہمارے آقا صلی اللہ علیہ وآلہ وسلم کی روحانیت کتنی اعلیٰ, تقویٰ کتنا اعلیٰ, اور ان پر جادو ہوا تو کتنا زوردار جادوگر ہوگا. غور کرنے کی بات ہے, یہ کتنا زوردار ہوگا. اس لیے کہ نیکی جو ہے وہ بچاتی ہے آدمی کو. کتنا زوردار جادو ہوگا. اور اس جادو کو دور کرنے کے لیے کیا پڑھنے کے لیے کہا گیا؟ معوذتین. تو ایسا زبردست جادو اب تو نہیں ہو سکتا نا. تو وہ سب سے بڑا جادو معوذتین سے دور ہو گیا. تو میں اور آپ معوذتین کا اہتمام کریں گے تو کوئی جادو قریب آئے گا؟ اور آیا ہوا جادو بھاگے گا کہ نہیں؟ لیکن آسان ہے نا اس میں, کہ اس میں وہ سب کچھ کرے گا وہ سب. اور اگر ہم نے مان لیا کہ جادو نہیں ہے تو بھی گڑبڑ, جادو ہے لیکن علاج تو مجھے پڑھنا پڑے گا. یہ کر لی سب کچھ. منزل پڑھو منزل. اگر کسی کو شبہ ہے, شک ہے, ڈر ہے, منزل پڑھا کرے. ہماری المعوذات جو ہے وہ پڑھا کرے. اور ایک ہماری طرف سے لیفلیٹ بھی شائع ہوا ہے, کیور فروم بلیک میجک اینڈ النسز. اس میں بھی مسنون دعائیں ہیں. اس سے بڑھ کر کیا وظیفہ ہو سکتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے بتلایا, اس کو پڑھا کرو. تو خیر میں یہ عرض کر رہا تھا کہ جنات کا وجود, جو عقل پرست ہے وہ جنات کا وجود نہیں مانتے, وہ فرشتوں کا وجود نہیں مانتے. تو آکسیجن کی طرح جنات نظر نہیں آتے, آکسیجن کی طرح فرشتے نظر نہیں آتے, سنائی بھی نہیں دیتے, ناک سے سونگے بھی نہیں جاتے, زبان سے چکھے بھی نہیں جاتے, پکڑے بھی نہیں جا سکتے, اور عقل میں بھی نہیں آتے. عقل بھی نہ کہتی ہے, کوئی ریزن نہیں ہے ماننے کا عقل کے پاس, لیکن وحی کہتی ہے کہ فرشتے ہیں, وحی کہتی ہے کہ جنات ہیں. تو عقل بعض ایسی چیزیں ہمیں بتلاتی ہیں جو فائیو سینسز نہیں بتلاتی, اور وحی ہمیں بعض چیزیں ایسی بتلاتی ہے جو عقل نہیں بتلاتی. ٹھیک ہے بھائی جی, اب میں آپ کو مثال دیتا ہوں. تو تین یوں سمجھو کہ تھری چیزیں ہیں جو ہمیں علم پہنچا رہی ہیں. فائیو سینسز کہتے ہیں کہ نہیں آکسیجن نہیں ہے, اور عقل کہتی ہے کہ آکسیجن ہے. ٹھیک ہے نا. فائیو سینسز کہتے ہیں کہ جنات کا وجود نہیں ہے, عقل کہتی ہے کہ جنات کا وجود نہیں, لیکن وحی کہتی ہے کہ جنات کا وجود ہے. اس کی میں مثال سے اس کو سمجھاؤں. تین آدمی مفتی ایوب صاحب, ہمارے مدرسے کا ایک طالب علم, اور مولانا احمد صاحب کی بیٹی امت اللہ. امت اللہ ایک بات کہے اور وہی بات اگر ہمارے مدرسے کا طالب علم کہے تو امت اللہ کی بات مانی جائے گی. لیکن امت اللہ ایک بات کہے اور مدرسے کا شریف طالب علم ایک بات کہے تو ایسا کہا جائے گا کہ نادان ہے امت اللہ, غلطی ہو گئی ہے امت اللہ سے. امت اللہ اگر یہ کہے یہاں پیسے رکھے ہوئے تھے کون لے گیا, تو امت اللہ یہ کہے کہ ابا لے گئے. اور طالب علم سے پوچھا کہ بھائی یہاں پیسے رکھے تھے کون لے گیا, تو طالب علم کہے کہ نہیں عبد الرحمن لے گیا ہے, تو طالب علم کی بات مانی جائے گی امت اللہ کی نہیں. لیکن اگر امت اللہ بھی کہے کہ ابا لے گئے, عبد الرحمن بھی کہے ابا لے گئے, یعنی امت اللہ اور دونوں کا اتفاق ہو جائے تو مان لینے کی امت اللہ کی بات. لیکن امت اللہ اور اس میں تو ہمیشہ نادان کی بات نہیں مانتے. میں یہ نہیں کہتا کہ وہاں ایسا ہی قانون ہے کہ نادان جو کہے وہ غلط, ایک مثال دے رہا ہوں. اور طالب علم ایک بات کہے اور مفتی ایوب صاحب ایک بات کہے, تو طالب علم کی بات اور مفتی ایوب صاحب کی بات میں اتفاق ہو جائے تو بات مانی جائے گی طالب علم کی. لیکن مفتی ایوب صاحب یہ کہیں کہ یہ طالب علم کل کلاس میں نہیں تھا, اور طالب علم کہے کہ میں تھا, محتمن بیٹھا ہوا ہے دفتر میں, اور طالب علم سے یہ کہے کہ مفتی صاحب کہہ رہے ہیں کہ تم کلاس میں نہیں تھے, تو طالب علم کہے کہ نہیں میں تھا, تو اٹس ہز ورڈ اگینسٹ ہز. یہی ہوا نا. تو کوئی سمجھدار محتمن ہوگا وہ یہ کہے گا کہ اب آپ دونوں ذرا ٹھہر جائیے, विटनेस के तौर पर क्लास को बुलाते हैं, ऐसा कहेगा? बोलो, विटनेस की जरूरत पड़ेगी? कैसे जरूरत पड़ेगी? मुफ्ती साहब पर एतिमाद नहीं है, हम मुफ्ती साहब की बात कर रहे हैं, हम इंसान की बात नहीं कर रहे हैं। मदरसे में जो हदीस पढ़ाते हैं मुफ्ती है, समझदार मोहतमिम ये कहेगा कि दूसरी क्लास के बच्चों को बुलाकर मैं पूछूं कि मुफ्ती साहब सच बोल रहे हैं या तालिब इलम? जब तालिब इलम की बात और मुफ्ती साहब की बात में तारुज हो जाए तो फौरन फैसला क्या होगा कि मुफ्ती साहब सही कह रहे हैं ये गलत कह रहा है? तो देखो, एक इल्म अमतुल्लाह से हासिल हो रहा है, एक इल्म तालिब इल्म से हासिल हो रहा है, एक इल्म मुफ्ती साहब से हासिल हो रहा है। इंफॉर्मेशन इल्म तीनों से हासिल हो रहा है, अगर तीनों का इत्तेफाक हो जाए तो नो प्रॉब्लम। यानी अकल और फाइव सेंसेस वही के साथ है तो दोनों की बात मानी जाएगी, अकल अगर वही के खिलाफ जाए तो वही की बात मानी जाएगी, अकल की नहीं। भाई बात समझ में आ गई? इल्म तो तीनों से मिल रहा है, लेकिन यह कहा जाएगा कि ये अमतुल्ला बहुत नादान है अभी, और ये तालिब इल्म दौरे हदीस में पढ़ रहा है, छह साल से हमारे मदरसे में पढ़ रहा है, बहुत शरीफ तालिब इल्म है, कभी झूठ इससे साबित नहीं हुआ है, ये अमतुल्ला नादान है, अमतुल्ला की बात का। और अगर कोई कहे कि अमतुल्ला ऐसा कह रही है और आपने इनकी बात सुनकर, अरे रहने दो अमतुल्ला को, नादान बच्ची है, बस यही सीक्वेंस है कि अकल से जो इल्म हासिल होता है उससे अगर फाइव सेंसेस का इल्म टकराए तो ये कहा जाएगा कि ये अमतुल्ला है, फाइव सेंसेस की अकल के मुकाबले में वही हैसियत है ना। छोड़ दो, और अकल अगर टकरा जाए वही के साथ तो मुफ्ती साहब के मुकाबले में एक तालिब इलम की जो हैसियत होती है उससे भी अकल की वही के मुकाबले में बहुत गिरी हुई हैसियत होती है, बिल्कुल उसकी तरफ तवज्जो नहीं। इल्म तो हासिल हो रहा है, अकल से इल्म तो, लेकिन वो गलत इल्म ना, उस पर अमल नहीं किया जाएगा। इसको जहन में रखो, वही कोई बात कह दे तो फिर अकल के लिए कोई दलील विटनेस कुछ नहीं पूछा जाएगा, वही ने कह दिया खत्म, वही ने कह दिया खत्म, अब कुछ नहीं। वही के बाद अकल की तरफ थोड़ा भी इल्तिफात नहीं होगा, सोचेंगे भी नहीं, सोचेंगे भी नहीं। एक जगह पर जलसा हो रहा था, और जलसा हो रहा था मुनकरीन खत्म नबूवत के खिलाफ, खत्मे नबूवत के मुनकरीन के खिलाफ, जो ये दावा करते थे कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद भी दुनिया में कोई नबी आया है, और उसमें जितने भी मकातिब फिक्र के लोग थे, जितने स्कूल ऑफ थॉट्स के लोग थे, वो सब जमा थे पाकिस्तान के अंदर। देवबंदी भी थी, बरेली भी थे, अहले हदीस भी थे, शिया भी थे, जमात इस्लामी वाले भी थे, सब थे। इसलिए कि सब इस पर मुत्तफिक हैं कि हमारे और आपके आका जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद अब दुनिया में कोई नबी आने वाला नहीं है। उसमें एक दूसरे मकतबे फिक्र के एक आलिम ने अपनी सोच के मुताबिक ये कहा कि जिस शख्स ने नबूवत का दावा किया उसकी आंखें ऐसी हैं, उसका मुंह ऐसा है, उसका चेहरा ऐसा है, तो क्या नबी तो अजमलुन नाज होता है। रद्द किया वो मुद्दई नबूवत पर कि जिस शख्स ने नबूवत का दावा किया है उसकी नाक ऐसी है, उसका मुंह ऐसा है, उसकी आंखें ऐसी है, यानी गोया चेहरा कोई खूबसूरत नहीं है। भाई बात समझ में आ रही है कि नहीं? खूबसूरत नहीं है। और फिर उन्होंने ये कहा कि अगर अल्लामा सैयद यूसुफ बिन नूरी रहमतुल्लाह अलैह नबूवत का दावा करते, अगर ये कहते कि मैं अल्लाह का नबी हूं, तो हम थोड़ा गौर भी कर दे। हजरत मौलाना यूसुफ बिन नूरी रहमतुल्लाह अलैह बहुत खूबसूरत थे, तो अगर ये कहते कि मैं अल्लाह का नबी हूं तो कुछ सोचते हम, फिर भी सही तो नहीं था, लेकिन क्या कुछ ना कुछ थोड़ी देर के लिए हम सोचते। लेकिन जिन साहिब ने नबूवत का दावा किया है उनकी सूरत देखकर के ही पता चल जाता है कि ये नबी नहीं हो सकता। अल्लाह किसी बदसूरत आदमी को नबी बनाकर नहीं भेजता। इसीलिए अब्दुल्लाह इब्ने सलाम रजी अल्लाह अन्हु सबसे पहली जियारत के बारे में क्या कहते हैं, फलम्मा रअयतु वजहहु, تبینتو ان وجهه لیس بوجه کذاب. میری جب نگاہ پڑی آن حضرت صلی اللہ علیہ وسلم کے چہرے انور پر تو میرے دل نے یقین کر لیا کہ یہ جھوٹے کا چہرہ نہیں ہو سکتا. اس لیے میں کہا کرتا ہوں کہ نبی کی ہر چیز اس کی نبوت کی دلیل ہوتی ہے, اس کے چہرے کی خوبصورتی بھی اس کی نبوت کی دلیل ہوتی ہے. جتنے نبی دنیا میں آئے سب خوبصورت تھے. خوبصورت بھی ہوتا ہے نبی اور خوبصیرت بھی ہوتا ہے. صورت بھی اس کی بے مثال اور سیرت بھی اس کی بے مثال. لیکن اس واقعے کو غور سے سنو. اس دور میں میرے بھائیوں اللہ تعالی شانہ نے ہمیں جو بزرگان دین دیے ہیں ایسے خال خال آپ کو دنیا میں نظر آئیں گے, خال خال دنیا میں نظر آئیں گے. کیسی بصیرت. وہ بھی عالم تھی اپنے مکتبہ فکر کے, وہ صاحب جو کہہ رہے تھے تو انہوں نے یہ کہا کہ نبی ایسے چہرے والا ہوتا ہے. اگر حضرت مولانا محمد یوسف بن نوری رحمت اللہ علیہ دعویٰ کرتے کہ میں اللہ کا نبی ہوں تو ہم تھوڑی دیر کے لیے کیا کرتے, غور کرتے. علامہ یوسف بن نوری رحمت اللہ علیہ وہاں تشریف فرماتے, کھڑے ہو گئے آپ ان کی تقریر کے دوران, تقریر کے دوران کھڑے ہو گئے اور کھڑے ہو کر کے ان کے ہاتھ سے مائک لے لیا. اب دیکھو جب ایک تحریک چل رہی ہے, ایک موومنٹ چل رہا ہے کسی کے خلاف اور سب متفق ہو گئے ہیں, سب لوگ متفق ہو گئے ہیں, تو آپ کو تو پتا ہے کہ آپس میں ہم الگ الگ مکتب فکر کے لوگ بہت لڑتے ہیں, حالانکہ نہیں لڑنا چاہیے آپس میں. علمی گفتگو کرنی چاہیے ایک دوسرے کے خلاف, علمی گفتگو, اکیڈیمک ڈسکشن کرنا چاہیے. اور وہ چیزیں تو بہت کم ہیں جس پر ہمارا اختلاف ہے, وہ چیزیں زیادہ ہیں جس میں اختلاف نہیں ہے. خاص طور پر اس وقت کے دنیا کے جو حالات ہیں, ہم ایک دوسرے کے ساتھ متفق علی چیزوں کو سامنے رکھ کر کامن گراؤنڈز پر اتفاق کے ساتھ رہنا چاہیے, اور نہ اپنی بات کسی پر مسلط کریں اور نہ کسی کے خلاف ہم ذہن بنائیں کسی کا. لیکن ظاہر ہے کہ ایک فرقہ بولے گا تو دوسرے کو بولنا ہی پڑے گا. اگر بولیں ایک دوسرے کے خلاف تو دلیل کے ساتھ بولیں, ادب کے دائرے سے نکلے بغیر تہذیب کے ساتھ رد کریں ایک دوسرے پر اور ضرورت کے موقع پر. تو اب یہ سب کو سب نے امیر حضرت بن نوری رحمت اللہ علیہ کو بنایا ہوا تھا. اب اگر ان کے کسی بڑے عالم کا پورے مجمع میں رد کریں گے حضرت بن نوری رحمت اللہ علیہ تو گڑبڑ ہونے کا امکان تھا. تو ہو سکتا ہے کہ تحریک فیل ہو جاتی, موومنٹ فیل ہو جاتا. لیکن نہیں, ہمارے اکابرین جو ہے ان میں دینی حمیت تھی, دینی غیرت تھی, اس لیے فوراً کھڑے ہو گئے. اس لیے کہ بہت نازک مسئلہ تھا, عقیدے کا مسئلہ تھا. تو حضرت بن نوری رحمت اللہ علیہ کھڑے ہو گئے اور مائک لے لیا ان کے ہاتھ سے, اور ان سے ہاتھ سے مائک لینے کے بعد کہا کہ اگر سید محمد یوسف بن نوری جیسا خوبصورت شخص بھی اگر نبوت کا دعویٰ کرے پھر بھی ہم غور نہ کرتے. اس لیے کہ وحی یہ کہتی ہے کہ آمینہ کے لال کے بعد دنیا میں کوئی نبی نہیں آ سکتا. غور کرنے کا سوال ہی پیدا نہیں ہوتا. وحی آئے اور وحی کے مقابلے میں کوئی دوسری بات آئے تو غور کرنے کی بھی گنجائش نہیں, غور کرنے کی بھی گنجائش نہیں کہ اٹس پاسبل. اس لیے کہ آج کل جو ہے, آج کل وحی کے مقابلے میں میڈیا وغیرہ میں فورم کے پلیٹ فارمز پر بہت باتیں سننے کو ملتی ہیں اور لوگ سوچتے ہیں کہ ہاں دس کین آلسو بی این اپینین. وحی کے مقابلے میں سوچنے کا کوئی گنجائش نہیں ہے. مجتہد فی مسئلے کے اندر تو گنجائش ہے, لیکن نص قطعی اور ایک ہی چیز ہے کہ یہ ہے ایسا یا نہیں ہے, اس میں غور کرنے کی کوئی گنجائش نہیں ہے, سوچنے کی بھی گنجائش نہیں ہے. حضرت بن نوری رحمۃ اللہ علیہ فرماتے ہیں, فرمایا انہوں نے کہ اگر یوسف بن نوری جیسا کوئی خوبصورت شخص نبوت کا دعویٰ کرتا تو سوچنے کی گنجائش نہیں تھی. اگر کوئی غور کرتا وہ بھی دائرہ اسلام سے خارج ہو جاتا. اس لیے کہ غور کرنے کا مطلب یہ ہے کہ اللہ کی جو وحی ہے, ما کان محمد ابا احد من رجالکم ولکن رسول اللہ وخاتم النبیین, اس میں شک ہے. شک ہے تبھی تو غور کر رہا ہے کہ دوسری پوسیبلٹی ہے یا نہیں. اتنی گنجائش بھی نہیں ہے کہ سوچے آدمی کہ دوسری پوسیبلٹی ہے یا نہیں. وحی سے جو علم حاصل ہو جائے میرے بھائی, ختم, فائنل فنش. اور اس سلسلے میں क्योंकि हम तो खुद वहय को जानते नहीं, हम आलिम नहीं है, तफसीर नहीं जानते, हदीसें नहीं जानते, तो इस सिलसिले में तकवे वाले, आखिरत की फिक्र रखने वाले और असलाफ के नक्शे कदम पर चलने वाले अच्छे उलमा से अपने आप को मरबूत करो, अच्छे मुफ्तियों से अपने आप को मरबूत करो। देखो कयामत के दिन कोई उज्र नहीं होगा, इसलिए कि ये दिल सबसे बड़ा मुफ्ती है। दिल कहता है कि ये मुफ्ती, ये आलिम। जब जब कभी कोई इख्तिलाफी मसला, दिल अंदर से बताता है हमें कि मुझे किसकी बात माननी चाहिए। अल्लाह ताला रहनुमाई फरमाते हैं। और मैं तो कहता हूं बहुत आसान, बहुत आसान। हमारे सामने हकीमुल उम्मत रहमतुल्लाह अलैह का तज़किरा आता है, हजरत गंगोही रहमतुल्लाह अलैह का तज़किरा आता है, हजरत शाह वलीउल्लाह साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह का तज़किरा आता है, हजरत शेख मौलाना ज़करिया रहमतुल्लाह अलैह का तज़किरा आता है, हजरत ननौतवी का तज़किरा आता है, हजरत मौलाना याकूब ननौतवी का तज़किरा आता है, हजरत शेखुल इस्लाम मौलाना हुसैन अहमद मदनी का तज़किरा आता है, हजरत शेखुल हिंद का तज़किरा आता है। बस देख लो, देख लो कि किस आलिम की मुशाबहत इन लोगों से ज्यादा है। जिस आलिम की जिंदगी मुशाबे उनके ज्यादा आपको लगे, बस उसे पकड़ लो, उसे पकड़ लो, और किसी और झगड़े में मत पड़ो। अपने लिए यह तय कर लो कि मेरे लिए बस ये गाइड है या इस कैटेगरी के लोग गाइड हैं जो उनसे मुशाबे हो। बहुत आसान बात समझने की, बहुत आसान बात, बहुत आसान बात। मैं तो बाज लोगों को यह समझाता हूं कि देखो बहुत आसान है, अगर किसी मसले में इख्तिलाफ हो जाए और आपको ऐसा लगे कि इसमें फैसला करना है कि ये कोई नई बात सुनने में आ रही है, ये है, ये भी बहुत बड़े आलिम है, ये भी उसकी, मैं क्या करूं, तो मैं उनको कहता हूं कि बुजुर्गों में से, मारूफ बुजुर्गों में से, मुसल्लफ बुजुर्गों में से किसी एक की बायोग्राफी ले लो और बायोग्राफी पढ़ जाओ और देखो कि दोनों में से मुशाबे कौन है उस बुजुर्ग के, जो मुशाबे है उसकी बात पर अमल करो। इस वक्त दीन की हिफाजत की बहुत जरूरत है, और हम तो ये भी कहते हैं कि ये रेडियो है, ये टीवी है, ये यूट्यूब है, उसके ऊपर ये फोरम्स वोरम्स डिस्कशन मत जाओ, उसमें इस किस्म के डिस्कशंस तो वो समझ सकता है और सुन सकता है जिसके पास इल्म हो इन चीजों का। इल्म नहीं है तो जिस तरफ आपको खींचकर ले जाया जाएगा आप उस तरफ चले जाएंगे। कोई अकल से दलील पकड़ेगा, कोई बोलने में माहिर होगा, बोलने में माहिर होता है वो आगे निकल जाता है, कोई अपनी बात पेश नहीं, दलील तो उसके पास पेश नहीं कर सकता अपनी बात, कुव्वत गोयाई उनमें नहीं होती, तफहीम नहीं होती उनमें, समझाने की सलाहियत नहीं होती। इल्म तो होता है, जुबान नहीं बोल सकता। एक शख्स जर्नलिज्म की जुबान बोलता है और एक जो है मौलवी की जुबान बोलता है, दोनों में बहुत फर्क है। वो जर्नलिज्म की जुबान तो यही सिखाती है कि लोगों को कायल कैसे करने का, लोगों को खींचने का कैसे, उनके जहनों में बात कैसे उतारने की। इसलिए अपने दिन की हिफाजत करो। मेरा काम है आप हजरात को मुतवज्जह करने का, अमल करना न करना ये आपका काम है। असल जो तकरीर चल रही है वो जलजले के ऊपर है, उसमें बीच में ये हम नुक्ते निकल आते हैं तो उस पर जो है मजीद रोशनी। इसलिए कि हालात इस वक्त के ये हैं कि फाइव सेंसेस से जो इल्म हासिल हो रहा है, अगर अकल कह दे कि ना ऐसा नहीं है तो अकल की बात मानो, और अकल से जो इल्म हासिल हो रहा है अगर वही कह दे कि ना तो बस उसको मानो। मैं एक मिसाल दूं आपको खत्म करने से पहले, एक मिसाल। अकल जो है ना, अकल ये अकल कोई फाइनल चीज नहीं होती। अल्लाह ताला शानहु ने इंसान का जो बदन बनाया है, बदन वो हम, उसकी हर सलाहियत महदूद है, ला महदूद चीज कोई नहीं है। ला महदूद अल्लाह का इल्म है, तो वही अल्लाह का इल्म है। मिसाल के तौर पर मेरी आंखें हैं, आंखें देखती है, आंखें देखती है, मुझे कोई पूछे कि वो बीच में वो साहिब कौन है, तो मैं कहूं कि ये लुकमान है। उनके पीछे वो साहिब कौन है, मैं कहूं कि अब्दुल कादिर है। और मुझे कोई पूछे कि दरवाजे के बाद सबसे पहला आदमी कौन है, तो मैं बहुत गौर से देखूंगा और कहूंगा कि मुझे पहचान नहीं जा रहा है। देखो अकल ने अपनी हद बता दी ना। मैं मुफ्ती साहब से पूछूंगे, मुफ्ती साहब वो दरवाजे से पहले कौन है, मुफ्ती साहब बता देंगे कि फुला साहिब है। और मैं कहूं कि ये दरवाजे से बाहर कौन बैठा हुआ है एट्रियम में, तो मुफ्ती साहब बहुत गौर करके कहेंगे कि ना मैं, मुफ्ती साहब की वहां तक हद है। निगाह जो है, निगाह की एक हद होती है, और निगाह से जब हद के बाद आप काम लेते हैं तो वो गलती कर जाती है। कैसे गलती कर जाती है? आप पूछे कि वो चीज क्या नजर आ रही है, तो वो कहेगा डियर है, डियर हिरन, करीब जाकर के देखेंगे तो बकरी है। लेकिन यहां से जब वो देख रहा था उसे क्या नजर आ रहा था? हिरन ही। वो यही समझेगा कि हिरन ही है। बस अकल की यही बात है, अकल की यही बात है कि उसे दूर से जब दिखाते हैं कि वो क्या है तो उसकी हद से आगे वो कहेगी कि हिरन, अकल कहेगी हिरन, हालांकि वह यह देख रही है कि वो हिरन नहीं, वो क्या है, वो बकरी है। इसलिए कि अकल के विजन की एक हद है, एक लिमिट है, और वाह्य के विजन की कोई लिमिट नहीं। तो जहां आंख का विजन खत्म हो जाता है उसके बाद अकल का विजन चलता है, और जहां अकल का विजन खत्म हो जाता है उसके बाद भी वही का विजन चलता रहता है। इसलिए फाइनल बात जो होगी वो वाह्य की होगी, वाह्य आ जाए, वाह्य। और मोतबर उलमाए किराम आपको ये कह दे कि वाह्य की रोशनी में ये हमारा अकीदा है अहले सुन्नत वल जमा, बस बांध झुका दो गर्दन। वो ये कह दे ये फर्ज है, बस झुका दो गर्दन, ये वाजिब है, झुका दो गर्दन। अल्लाह ने कहा है आमन्ना व सद्दकना समेना व अताना, बस खत्म। ऐसा मेरे भाइयों अगर हमने किया तो अल्लाह जल्ल जलालुहु व अम्मन वालुहु हमें नवाजेंगे, बहुत ज्यादा नवाजेंगे। अल्लाह यही देखना चाहता है कि सबमिशन कितना है, मानता किया है। तेरी जुदा पसंद मेरी जुदा पसंद, तुझे खुदी पसंद मुझे खुदा पसंद, ये अकल अकल को सामने रख करके जो लोग फैसला करते हैं ये खुदी वाले हैं। और मैं ये नहीं कहता कि अकल को इस्तेमाल मत करो, मैं ये कह रहा हूं, कोई ये ना कहे कि ये अकल को इस्तेमाल करने के लिए मना कर रहा है, मैं कह रहा हूं कि अकल को इस्तेमाल करो लेकिन उसकी हद तक। इसीलिए मैं कह रहा हूं कि फाइव सेंसेस से जो आपको इल्म हासिल हो रहा है हमेशा अकल की बात मानो, फाइव सेंसेस की नहीं। लेकिन जहां अकल और वाह्य में मुकाबला हो जाए तो वाह्य चूंकि अल्लाह की बात है इसलिए हमें मान लेने की। और इसकी मैं एक मिसाल देना चाहता हूं, वो मिसाल क्या है कि जब किसी का इंतकाल हो जाता है और अपने पीछे बेटियां छोड़ के जाता है, बेटे छोड़ के जाता है, एक बेटा और एक बेटी छोड़ा उसने और 300,000 पाउंड छोड़ के गया, मरने वाला अपने पीछे एक बेटी और एक बेटे को छोड़ के गया और 300,000 पाउंड छोड़ के गया। तजहीज़ और तकफीन के बाद कर्ज सब 300 आखिर में रह गई मीरास के तौर पर, तो मुफ्ती साहब के पास जाएंगे तो मुफ्ती साहब क्या कहेंगे कि लड़के को 2,00,000 दे दो और लड़की को 1,00,000। देखो इसको तो अकल से भी समझाया जा सकता है आगे शरीयत की रोशनी में, लेकिन उसमें हम नहीं जाते, हम इसी को जैसा है वैसा ही देखते हैं अपारण में। तो लोग एतराज करते हैं आजकल अकल इस्तेमाल करके, और ये कहते हैं कि अजीब बात है, मर्द ताकतवर है टफ है, औरत कमजोर है बिचारी। मर्द जो है कमाने में जो किरदार अदा कर सकता है औरतें नहीं। आज तो खैर ये इश्काल नहीं होना चाहिए, इसलिए कि अब तो पूरी दुनिया ये साबित करने की कोशिश में है कि दोनों बराबर है। तो अकल ये कहती है कि 2,00,000 और लड़की को मिलने चाहिए थे और 1,00,000 मर्द को, भाई यही अकल कहती है ना, अकल यही कहती है ना। और ज्यादा से ज्यादा कि हमारे जमाने में कि दोनों बराबर है, दोनों के लिए कमाने की अपॉर्चुनिटी सेम है, तो कहते कि नहीं दोनों को 1,50,000 मिलना चाहिए, 150,000 150,000। लेकिन इस्लाम ये कहता है कि लड़के को 2 हिस्से लड़की को 1 हिस्सा, तो इस्लाम जो है औरत के साथ नाइंसाफी कर रहा है, अकल ये कहती है। अब इसको एक्सप्लेन नहीं करूंगा, मेरा एक किताब जो अभी छपने वाला है उसके अंदर इसका जवाब है, वो पढ़ लेना बाद में, लर्निंग अबाउट इस्लाम द प्रेसिंग नीड ऑफ टाइम, उसमें पढ़ लेना जब छप करके आए, मजलिस में तवील करना नहीं चाहता। और आप सब माशाल्लाह मानने वाले हैं, कोई शक में पड़े ऐसा है नहीं, लेकिन मैं जो कहना चाहता हूं कि अकल अकल में नहीं, किसी को भी पूछो कि भाई अकल से मुझे समझाओ, वो नहीं समझा सकेगा। तो अकल ये कहती है कि उल्टा होना चाहिए, लड़की कमजोर है उसे 200,000 मिलने चाहिए और लड़के को 1,00,000, है ना। इंडिया के अंदर खेती बाड़ी मर्द जाकर के करता है, कमाता मर्द है, औरत घर में रहती है, 2,00,000 तो उसे मिलने चाहिए। और इस माशरे में जहां लड़की भी काम करती है लड़का भी काम करता है, इक्वल अपॉर्चुनिटी, तो भाई 1,50,000 तो देना चाहिए। यह क्या बेइंसाफी के मर्द, इस्लाम हमेशा डिस्क्रिमिनेट करता है اور عورتوں کو کم دیتا ہے مردوں کو زیادہ ہر جگہ پر. عقل یہ کہتی ہے, عقل یہ کہتی ہے. آپ مسلمان ہیں کہ نہیں بولو, مومن ہے کہ نہیں؟ تو آپ کو مجھ سے پوچھنا نہیں چاہیے کہ کیوں, آپ کو یہ کہنا چاہیے کہ ہم مانتے ہیں اس لیے کہ اللہ کہتا ہے. لِلذَّكَرِ مِثْلُ حَدِّ الْأُنثَيَيْنِ. ایکسپلینیشن اس کا کوئی ہو کہ نہ ہو, ہے ایکسپلینیشن. لیکن اگر نہ بھی ہو, نہ بھی ہو ایکسپلینیشن, آپ کو یہ کہنا چاہیے کہ عقل کے مقابلے میں وحی آ جائے تو ہم عقل کو کوئی امپورٹنس نہیں دیتے, ہم وحی کو امپورٹنس دیتے ہیں. وحی ہمارے لیے فائنل نیل ان دا کوفن ہے, وحی جو کہتی ہے وہ ہم مانتے ہیں. تیری جدا پسند میری جدا پسند, تو عقل پرست ہے میں خدا پرست ہوں. تیری جدا پسند میری جدا پسند, تجھے خود ہی پسند, خود جو عقل میں آئے وہ تجھے پسند ہے, مجھے خدا پسند. میرا اللہ جو کہتا ہے وہ میں مانتا ہوں, چاہے میری عقل میں آئے کہ نہ آئے. اللہ تعالی شانہ بھائی ہمیں عمل کی توفیق دے, اللہ ہمیں عمل کی توفیق دے, ہمارے عقائد کی حفاظت فرمائے. میرے بھائیو اللہ سے خوب مانگو, اللہ سے کہو ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب. میری آپ سے درخواست ہے کہ اس وقت کے حالات میں ہر نماز کے بعد یہ دعا ضرور کرو, ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا. اے اللہ, آپ ہی نے ہمیں ہدایت دی ہے, آپ ہی نے ہمیں صحیح سمجھ دی ہے, آپ نے ہمیں سمجھ دے دی ہے, ہدایت دے دی ہے, اس کے بعد ہمارے دلوں کو ٹیڑھا مت کر دینا. وہب لنا من لدنک رحمہ, اور ہمیں اپنی طرف سے رحمت عطا فرما. دیکھو ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا, یہ خاص دعا ہے, خاص ایمان کے بارے میں, ایمان اور عقیدے کی سلامتی کے بارے میں. اور وہب لنا من لدنک رحمہ میں دنیا اور آخرت کی ہر چیز آ گئی. اتنی جامع دعا, ہر نماز کے بعد یہ دعا کرو وہب لنا من لدنک رحمہ, ان اللہ سے مانگو. اور پھر اللہ سے کہو کہ اے اللہ, اے اللہ, دنیا میں حق بھی ہے باطل بھی ہے, مجھے ایسی نظر عطا فرما کہ میں حق کو حق کی نظر سے دیکھوں اور باطل کو باطل کی نظر سے دیکھوں. اور اے اللہ, اس کے بعد مجھے عمل کی ایسی قوت عطا فرما کہ حق پر میں چلوں اور باطل سے میں بچوں. اور میرے بھائیو ذرا رو رو کے دعا کرو تنہائی میں, اور یہ دعا کرو کہ اے اللہ, یہ نعمت صرف مجھے نہیں, میری قیامت تک نسل میں اس نعمت کو باقی رکھنا, اور اپنی نسل سے, پہلے خود کے لیے, پھر اپنی نسل کے لیے, اور اپنی نسل سے فارغ ہونے کے بعد یہ دعا کرو کہ اللہ پوری امت کو یہ نعمت عطا فرما, پوری نعمت کو, پوری نعمت کو. حق پر چلنے والے حق کے محافظ, اور باطل سے بچنے والے, باطل سے بچنے والے, باطل سے دور رہنے والے اللہ ہمیں بچائے, ہمیں بنائے. عاجزی کرو. میں بھی آپ سب حضرات سے اور سب ماؤں اور بہنوں سے اور دور دور تک جہاں جہاں تک میری اس وقت بات سنی جا رہی ہے, بعد میں سنی جائے گی, درخواست کرتا ہوں کہ میرے لیے بھی یہ دعا کریں, میرے لیے بھی, کہ اللہ تعالیٰ شانہ صراط مستقیم پر رکھے, اس دین پر رکھے, اس طریق پر رکھے جو اس کو پسندیدہ ہے, وہ عقائد نصیب کرے, وہ آئیڈیولوجیز نصیب کرے, وہ خیالات نصیب کرے جسے وہ پسند کرتا ہے, اور سرے منہ اس سے انحراف سے اللہ تعالیٰ شانہ بچائے, اور حق اور باطل کی تمیز. اس لیے کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کی ایک حدیث ہے جس کا پورا مفہوم جو ہے وہ بیان کر دوں, مفہوم صرف, کہ تمہارا کیا حل ہوگا, تمہارا کیا حل ہوگا جب تم بھلائی کو چھوڑو گے اور برائی کو کرو گے, بھلائی کو چھوڑو گے اور برائی کو کرو گے, نماز چھوڑو گے اور شراب پیو گے, بھلائی کو چھوڑو گے برائی کو کرو گے. تو صحابہ کے زمانے میں تو یہ کوئی سوچ ہی نہیں سکتا تھا کہ ایسا بھی ہوگا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم کہ ایسا بھی ہوگا بلکہ اس سے برا, اس سے برا, اس سے برا کیا ہوگا, تمہارا کیا حال ہوگا جب تم لوگوں کو برائی کی دعوت دو گے اور بھلائی سے روکو گے. آج ہی ہمیں نظر آ رہا ہے, آج ہمیں نظر آ رہا ہے کہ جو خدا ترس علماء کرام بھلی باتیں کہتے ہیں تو لوگ روکتے ہیں ان کو کہ کیا کر رہے ہو تم, تنگ نظر ہو گئے تم, کب आराम है मगर शुरू हो चुका है। हंसा जाता है ऐसे लोगों पर जो एहतियात की तलकीन करते हैं, एहतियात की दावत देते हैं, उनको मार्जिनलाइज किया जाता है, एलियनेट किया जाता है, उनको मायूब बतलाया जाता है कि बहुत पुराने ख्याल के लोग हैं, बहुत तंग नजर हैं, दीनी हल्के से ताल्लुक रखने वाले, इल्मी हल्के से ताल्लुक रखने वाले लोग ऐसी बातें करते हैं। कुकुलैंड में से नहीं निकलता ये मौलवी जो एहतियात की तकवे की बात करता है। पहले जमाने में क्या होता था कि जो तकवे पर अमल नहीं करता था, तकवे का मतलब ये कि गुनाहों से तो बचता था लेकिन बहुत ज्यादा वो एहतियात वाला नहीं, और वो सामने वाला एहतियात वाला होता था तो सब कहते थे कि अरे ये हमसे बहुत अच्छा है, ये हमारी बस्ती में बहुत अच्छा है। और हमारे जमाने में उसे विक्टिमाइज किया जाता है, उसकी बुराई बयान की जाती है, उसकी गिबतें की जाती है कि शुरू हो गया है, तुम्हारा क्या हाल होगा जब तुम बुराई की दावत दोगे। यानी पहले तो बुराई करते थे और अच्छाई को बुराई की दावत दोगे और अच्छाई से रोकोगे, ऐसा नहीं करने का, इस आलिम के पास नहीं जाने का, उसकी सोहबत में नहीं बैठने का, उसकी मजलिस में नहीं बैठने का, उसकी बात नहीं मानने की, वो बहुत तंग नजर है, बहुत तंग नजर। तो पहली बात जब सहाबा को समझ में नहीं आ रही थी तो दूसरी कैसे समझ में आएगी, तो उन्होंने कहा कि ऐसा भी होगा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम में, कि ऐसा होगा और इससे भी बुरा होगा। इससे बुरा क्या होगा, तुम्हारा क्या हाल होगा जब तुम बुराई को अच्छा समझोगे। एक तो है ना कि बुराई की तरफ बुलाए एक शख्स कि चलना यार फिल्म देख लेते हैं, चलना यार ड्रग पी लेते हैं, लेकिन वो जानता है कि ड्रग पीना और फिल्म देखना नाजायज है। और एक शख्स कहेगा कि यार रहने देना, अब क्या उलमा के पास, उलमा के पास, उलमा के पास बैठने का, लेकिन जानता है कि उलमा को अच्छा अच्छा काम रोकेगा। अब और हालात बिगड़ेंगे, क्या हाल होगा तुम्हारा जब तुम बुराई को अच्छाई समझोगे और अच्छाई को बुराई समझोगे। तो मेरे भाइयों, हमारे आका सल्लल्लाहु अलैहि वालैहि वसल्लम की हर बात सही होगी, हर बात सही होगी, एक एक लफ्ज ऐसा नहीं होगा जो वजूद पजीर नहीं होगा, इसलिए कि जुबान उनकी होती थी और बात अल्लाह की होती थी। उन्हीं की मतलब कि कह रहा हूं, जुबान मेरी है बात उनकी। अल्लाह ताला शानहु कितना ऊंचा मकाम लिया आमिना के यतीम लाल को, कि अल्लाह ताला अपने बंदों से उनकी जुबान के जरिए बात किया करते थे, उनकी जुबान के जरिए बात किया करते थे। इसीलिए हजरत उम्मे हानी रजी अल्लाह ताला अन्हा के पास जब हजरत अबू बकर और हजरत उमर रजी अल्लाह ताला अन्हुमा हजरत सल्लल्लाहु अलैहि वसल्लम के इंतकाल के बाद मुलाकात के लिए गए, तो उम्मे हानी उन दोनों को देखकर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का जमाना याद आ गया, तो जारो कतार रोने लगी, जारो कतार रोने लगी। तो इनको ख्याल आया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम याद आ गए हैं, हमें देखकर गम ताजा हो गया है। तो उम्मे हानी रजी अल्लाह ताला अन्हा को, उम्मे ऐमन रजी अल्लाह ताला अन्हा को उन्होंने तसल्ली दी, उम्मे ऐमन जिन्होंने बचपन में गोद में रखा था आप सल्लल्लाहु अलैहि वसल्लम, तसल्ली दी और ये कहा कि अल्लाह के पास जो कुछ है अपने नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए वो दुनिया से बहुत बेहतर है, बहुत अच्छी जगह पर है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम। तो उन्होंने क्या कहा, उन्होंने यही कहा कि जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ फरमा थे उस वक्त अल्लाह की तरफ से वही उतरती थी, यानी वो कहने का यही चाहती थी कि आप तशरीफ ले गए तो अल्लाह की हम कलामी से हम एक बिलवास्ता जो हम कलामी हमें नसीब होती थी उससे महरूम हो गए। जब उन्होंने ये कहा तो फहयजत हुमा अलल बुका, कहा कि हजरत अबू बकर हजरत उमर भी बहुत रोए, बहुत रोएगी। ये सआदत हमें जो मिलती थी कि अल्लाह की बात डायरेक्ट हम सुनते थे कि अल्लाह इस वक्त ये फरमा रहे हैं, अल्लाह इस वक्त ये फरमा रहे हैं, वाकई उससे हम महरूम हो गए। तो मेरे भाइयों, अल्लाह ताला शानों से दुआ करो, एक एक बात सच होगी, एक एक बात, हालात को दाएं बाएं आगे पीछे देखो और अपनी हिफाजत करो। व्हाट्सएप के अंदर हर चीज पढ़ने की नहीं होती, व्हाट्सएप में से हर चीज आगे भेजने की नहीं होती, व्हाट्सएप में जो चीज आती है उसमें से हर बात मानने की नहीं होती, यूट्यूब के अंदर हर शख्स का प्रोग्राम देखने का नहीं होता, हर एक का बयान सुनने का नहीं होता, हर एक की बात सुनकर के मानने की नहीं होती। हमारा दिल जो है वो होता है ना कि कैंसर का मरीज है, कैंसर का मरीज है तो कहते हैं कि सब पहन करके जाओ। भाई क्यों पहन करके जाओ, इसलिए कि इसके पास दिफाई सेल्स कमजोर हो गए हैं, तो दिफाई सेल्स कमजोर हो गए हैं तो ये फ्लू जल्दी पकड़ लेगा, इन्फेक्शन जल्दी पकड़ लेगा। तो हमें समझिएगा कि रूहानी एतबार से हम बीमार हैं। जब हम बीमार हैं तो किसी की भी बात सुनकर के हम फ्लू जल्दी पकड़ लेंगे, इसलिए बेहतर ये है कि हम दूर ही रहें, बेहतर ये है कि हम दूर ही रहें, बेहतर ये है कि हम दूर ही रहें। कैंसर के मरीज के बारे में कहते हैं कि बहुत लोगों से मिलाओ मत, इधर उधर ले जाओ मत, थर्ड वर्ल्ड कंट्रीज में मत ले जाओ, इससे कि अगर फ्लू हो गया दिफाई सेल्स मुकाबला नहीं कर पाएंगे और इन्फेक्शन में मर जाएगा। तो हमें अपने बारे में ऐसा सोचने का कि दीनी एतबार से मैं इतना कवि नहीं हूं कि हर शख्स की मजलिस में बैठकर हर एक की बात सुनकर के फैसला कर सकूं कि सही क्या है और गलत क्या है। और कभी कभी बात गलत होती है, शैतान दिल में उसे सही बनाकर उतार देता है और आखिरत के हमारे लाले पड़ जाते हैं। इसलिए इस तरह के लोगों से हमारे ताल्लुकात हैं जो गलत नजरियात वाले हैं, तो ऐसे लोगों से धीरे धीरे करके, इसी का कुरान कहता है कि फला तक उत्पाद जिक्र मल कौमी जालिमीन, समझ लेने के बाद कि ये आदमी सही नहीं है, ख्यालात के एतबार से, अकाइद के एतबार से दूर हो जाओ उससे। अल्लाह का हुक्म है, कुरान का हुक्म है, दूर हो जाओ ऐसे लोगों से। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक दे। आप अपने लिए भी दुआ कीजिए, अपनी नस्लों के लिए भी, पूरी उम्मत के लिए, और मेरे लिए भी खूब दुआ कीजिए, मैं भी बहुत मोहताज हूँ। अल्लाह ताला अमल की तौफीक दे। व आखिर दुआना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, व सल्लल्लाहु अला नबीना मुहम्मद وعلى آله وأصحابه أجمعين الحمد لله رب العالمين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم اللهم اغفر لنا ما قدمنا وما أخرنا وما أسررنا وما أعلنا وما أنت عالم به منا، أنت المقدم وأنت المؤخر، لا إله إلا أنت. اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك. اللهم إنا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الأعداء. اللهم لا تؤمنا مكرك ولا تنسنا ذكرك ولا تهدك عنا سترك ولا تجعلنا من الغافلين، ولا تجعلنا من الغافلين، ولا تجعلنا من الغافلين. اللهم استر عوراتنا وآمر روعاتنا واحفظنا من بين أيدينا ومن خلفنا وعن أيماننا وعن شمائلنا ومن فوقنا، ونعوذ بعظمتك أن نغتال من تحتنا. اللهم اهدنا الصراط المستقيم، اللهم ثبتنا على صراطك المستقيم وأخرجنا من الظلمات إلى النور. اللهم خير لنا واختر لنا ويسر لنا أمورنا وألهمنا مراشد أمورنا وأعذنا من شرور أنفسنا ومن سيئات أعمالنا. اللهم وفقنا لما تحب وترضى، اللهم وفقنا لما تحب وترضى، اللهم وفقنا لما تحب وترضى. اللهم أصلح لنا، اللهم أصلح أحوالنا وأحوال المسلمين، اللهم أصلح لنا، اللهم أصلحنا، اللهم أصلح أحوالنا وأحوال المسلمين، اللهم أصلح أحوالنا وأحوال المسلمين، اللهم أصلح لنا شأننا كله، ولا تكلنا إلى أنفسنا طرفة عين، ولا تنزع منا صالح ما أعطيتنا. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. اللهم إنا نسألك من فضلك العظيم، اللهم إنا نسألك من فضلك العظيم، اللهم إنا نسألك من فضلك العظيم. اللهم افتح لنا أبواب رحمتك، اللهم افتح لنا أبواب رحمتك، اللهم افتح لنا أبواب رحمتك. اللهم إنا نسألك العفو والعافية والمعافاة الدائمة في الدنيا والآخرة. اللهم واقية كواقية الوليد، اللهم واقية كواقية الوليد، اللهم واقية كواقية الوليد. اللهم أحسن عاقبتنا في الأمور كلها، وأجرنا من خزي الدنيا وعذاب الآخرة. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا، وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم إذا أردت بقوم سوءا اللهم اذا اردت بقوم سوءا وفتنه توفنا مسلمين توفنا مسلمين توفنا مسلمين غير خزايا ولا مفتونين اللهم انا نسالك الهدى والتقى والعفاف والغنى اللهم من احييته منا فاحيه على الاسلام ومن توفيته منا فتوفه على الايمان یا ارحم الراحمین یا ارحم الراحمین یا ارحم الراحمین رحم کا کرم کا یسر و سہولت کا عفو و عافیت کا فضل و عنایت کا حفظ و امان کا معاملہ فرما ہم سب کے گناہوں کو معاف فرما ہم سب کے گناہوں کو معاف فرما ہم سب کے گناہوں کو معاف فرما ہماری لغزشوں سے درگزر فرما ہماری لغزشوں سے درگزر فرما ہماری لغزشوں سے درگزر فرما یا ارحم الراحمین تو ہمارا آقا ہے تو ہمارا مولا ہے تو ہمارا خالق ہے تو ہمارا معبود ہے تو ہمارا مسجود ہے الہ العالمین تو ہمارا ماوا ہے تو ہمارا ملجا ہے الہ العالمین تو ہماری امید ہے اے اللہ تو ہماری امید ہے اے ارحم الراحمین تو ہماری امید ہے الہ العالمین تو ہماری حفاظت فرما تو ہماری حفاظت فرما تو ہماری حفاظت فرما ہمارے دین کی حفاظت فرما ہماری عقائد کی حفاظت فرما ہمارے اعمال کی حفاظت فرما ہماری سوچ کی حفاظت فرما اے ارحم الراحمین ہماری نسلوں کی بھی اور امت کی بھی ان ساری چیزوں کی حفاظت فرما اے ارحم الراحمین ہم بڑے کمزور ہیں الہ العالمین ہم سے ایک چابی نہیں سنبھالی جاتی الہ العالمین جیب کا ایک بٹوا نہیں سنبھالا جاتا اے ارحم الراحمین ایک قلم نہیں سنبھالا جاتا ہماری گھڑی نہیں سنبھالی جاتی اے اللہ ایمان تو ایک بہت بڑی چیز ہے اے ارحم الراحمین اس کے پیچھے بہت بڑا ڈاکو شیطان پڑا ہوا ہے اے ارحم الراحمین اے ارحم الراحمین ہم تجھے بطور امانت کے ہمارا ایمان سپرد کرتے ہیں الہ العالمین تو نے امانت کی تلقین کی ہے تاکید فرمائی ہے الہ العالمین تیرا خود کا حکم ہے ان اللہ یامرکم ان تؤدوا الامانات الى اهلها الہ العالمین ہم ہمارے ایمانوں کو تیرے سپرد کرتے ہیں الہ العالمین اس کی حفاظت فرما اور موت کے وقت الہ العالمین جب ہمیں اس ایمان کی ضرورت پڑے گی اس کو یہاں سے لے جانے کی الہ العالمین ہمارے سپرد کر کے عافیت کے ساتھ آخرت میں پہنچا دینا اے رب الراحمین جو فتنے ہیں ان سے ہماری حفاظت فرما فتنوں سے ہماری حفاظت فرما شریروں سے حفاظت فرما شرور سے حفاظت فرما اے رب الراحمین اے رب الراحمین اے رب الراحمین ہمیں اخلاق حسنہ سے آراستہ فرما الہ العالمین تواضع کی دولت سے مالا مال فرما الہ العالمین علم کی دولت سے آراستہ فرما الہ العالمین ہمیں سعادت نصیب فرما اے رب الراحمین ہمیں صحت عطا فرما ہمیں عزت عطا فرما اے ارحم الراحمین ہمیں نورانیت عطا فرما روحانیت عطا فرما اے ارحم الراحمین معرفت عطا فرما محبت عطا فرما الہ العالمین تیرا قرب خاص نصیب فرما الہ العالمین اتباع سنت والی زندگی نصیب فرما اتباع شریعت والی زندگی نصیب فرما الہ العالمین عافیت نصیب فرما اے ارحم الراحمین اسلام نصیب فرما الہ العالمین اسلام نصیب فرما صدق و توکل نصیب فرما استقامت عطا فرما اے ارحم الراحمین جملہ رذائل سے پاک کر کے جملہ خصائل سے آراستہ فرما اپنے اولیاء میں شامل فرما الہ العالمین مقام صدیقیت سے سرفراز فرما الہ العالمین الہ العالمین ہم سے راضی ہو جا ہم سے راضی ہو جا ہم سے راضی ہو جا الہ العالمین ہمیں اپنے خاص بندوں میں شامل فرما الہ العالمین الہ العالمین ہمیں ان بندوں میں شامل فرما کہ الہ العالمین اس میں شامل ہونے کے بعد ہماری ہر نقل و حرکت کو دیکھ کر تو خوش ہو رہا ہو الہ العالمین اور ہماری زندگی کا آخری لمحہ سب سے زیادہ برکت اور سعادت والا بنا دے الہ العالمین ہمارا آخری عمل زندگی کا سب سے اعلیٰ عمل بنا دے الہ العالمین الہ العالمین الہ العالمین جب تو ہمیں اپنی طرف بلائے تو الہ العالمین اس حال میں بلانا کہ ہم بھی ہنس رہے ہو اور تو بھی ہنس رہا ہو اے رب الراحمین اے رب الراحمین دنیا کے فتنے سے بچا لے موت کے وقت کے فتنے سے بچا لے قبر کے فتنے سے بچا لے حشر کے فتنے سے بچا لے اے ارحم الراحمین حساب کے فتنے سے بچا لے پل صراط کے فتنے سے بچا لے اے اللہ جہنم سے پناہ دے دے جہنم سے پناہ دے دے جہنم سے پناہ دے دے الہ العالمین بری خصلتوں سے پناہ دے دے الہ العالمین علم کا خوب شوق نصیب فرما الہ العالمین علماء کو بھی طلبہ کو بھی اور الہ العالمین عوام کو بھی سب کو الہ العالمین علم کا بہت زیادہ شوق نصیب فرما سب کو فہم سلیم نصیب فرما الہ العالمین عقل سلیم عطا فرما اے ارحم الراحمین سب کو صحیح
سمجھنے کی توفیق عطا فرما. الہ العالمین اس پر عمل کرنے والا بنا دے. الہ العالمین پیار محبت حکمت سے موعظۂ حسنہ سے دوسروں کو بتانے والا بنا دے. الہ العالمین سیکھنے سکھانے میں, الہ العالمین زندگی گزارنے کی توفیق عطا فرما. الہ العالمین دین کو, علم کو, حکمت کو الہ العالمین ہماری نسلوں میں جاری اور ساری فرما. اے رب الرحیم ہم میں جو بیمار ہیں خوشی کاملہ عاجلہ مستمرہ دائمہ نظیم فرما. الہ العالمین جو موذی امراض میں مبتلا ہے انہیں شفا عطا فرما. جتنے موذی امراض میں مبتلا ہے الہ العالمین شفا عطا فرما, شفا عطا فرما. الہ العالمین جو کرب و بےچینی والی بیماریوں میں مبتلا ہے الہ العالمین, درد اور بے سکونی والی بیماریوں میں مبتلا ہے انہیں سکون عطا فرما, انہیں درد سے نجات عطا فرما, انہیں درد سے نجات عطا فرما, انہیں بے سکونی سے نجات عطا فرما, انہیں بے قراری سے نجات عطا فرما, ہمت عطا فرما, صبر عطا فرما. الہ العالمین ان کی بیماریوں کو ان کے لیے نجات کا ذریعہ بنا, کفارے سیئات بنا, تیرے قرب کا ذریعہ بنا. الہ العالمین تیری بارگاہ میں رفعت کا ذریعہ بنا. یا رب الرحیمین شفاء کلی عطا فرما کر, ان کی عمروں میں برکت عطا فرما, ان سے اچھے اچھے کام کروا, مقام ولایت مقام صدیقیت تک پہنچا کر پھر الہ العالمین حرمین شریفین کی موت انہیں نصیب فرما. الہ العالمین ہمیں بھی عافیت عطا فرما, عافیت عطا فرما, عافیت عطا فرما, صبر و شکر والی زندگی نصیب فرما. ہمیں بھی الہ العالمین مقام صدیقیت والی حرمین شریفین کی موت عطا فرما. الہ العالمین حرمین شریفین کی بہت محبت عطا فرما, بہت محبت عطا فرما, بہت محبت عطا فرما. الہ العالمین دل ہر وقت وہاں اٹکا رہے. الہ العالمین, الہ العالمین حرمین شریفین ہر وقت تصور میں رہے. اے رب الرحیمین وہاں کی حاضری کے بار بار اسباب پیدا فرما. الہ العالمین آپ کے ساتھ, الہ العالمین قبولیت کے ساتھ وہاں کی حاضری نصیب فرما. الہ العالمین, الہ العالمین لایانی سے بچا, گناہوں سے بچا. اے رب الرحیمین بے ادبی سے بچا. اے رب الرحیمین قبولیت سے سرفراز فرما. اے رب الرحیمین, اے رب الرحیمین تیرے نبی صلی اللہ علیہ وآلہ وسلم کے کام میں, ان کے مشن میں عمر طویل نصیب فرما. اور الہ العالمین آخری زندگی کے آخری مراحل میں الہ العالمین مدینہ طیبہ پہنچا کر الہ العالمین جنت البقیع کی خاک نصیب فرما. اے رب الرحیمین ہم نا اہل ہیں, الہ العالمین ہم نا لائق ہیں, لیکن اے رب الرحیمین, اے رب الرحیمین تیری رحمت اور الہ العالمین, الہ العالمین تیری شفقت, تیری کریمی اور الہ العالمین تیری شان کریمی کو دیکھ کر کے الہ العالمین مانگنے کی جرات کر بیٹھتے ہیں. الہ العالمین ہمارے پاس تیرے دربار میں پیش کرنے کے لیے کچھ نہیں ہے. اے اللہ یہ اٹھے ہوئے ہاتھوں کو قبول کر لے, جھولیاں بھر دے, جھولیاں بھر دے, جھولیاں بھر دے. الہ العالمین جھولیاں بھر دے. الہ العالمین, الہ العالمین جو پروگرام ہو رہے ہیں ہفتہ واری پروگرام, درس قرآن, درس حدیث, تزکیہ, الہ العالمین ماہانہ پروگرام, سالانہ پروگرام, درس و تدریس, تحریر, اشاعت, الہ العالمین جتنے کام ہو رہے ہیں, افتاح, الہ العالمین سب کو قبول فرما, سب کو قبول فرما, سب میں برکت پیدا فرما. الہ العالمین سب کام کرنے والوں کے خلوص میں اضافہ فرما, ان کی جد و جہد میں, محنت میں اور الہ العالمین مقصدیت میں برکت پیدا فرما. اے ارحم الراحمین امت کی فکر نصیب فرما, امت کی فکر نصیب فرما, ہدایت کو عام کرنے کی فکر نصیب فرما, علم کو عام کرنے کی فکر نصیب فرما. اے ارحم الراحمین, اے ارحم الراحمین حب جاہ سے بچا لے, حب جاہ سے بچا لے, حب مال سے بچا لے. الہ العالمین زہد نصیب فرما, زہد والی زندگی نصیب فرما, سادگی نصیب فرما, سادگی والی زندگی نصیب فرما. اے ارحم الراحمین, اے ارحم الراحمین, اے ارحم الراحمین رحم کا کرم کا معاملہ فرما, رحم کا کرم کا معاملہ فرما. اے ارحم الراحمین ہم سب کو نواز دے. اے اللہ ہم سب کو نواز دے, ہم سب کو نواز دے. اے ارحم الراحمین ہم سب کو نواز دے. الہ العالمین ہم سب کو نواز دے, ہم سب کو اپنا بنا لے, اپنا بنا لے. الہ العالمین اپنا بنا لے. الہ العالمین اپنا بنا رہے ہیں. اے اللہ ہمیں تو مانگنا بھی نہیں آتا. الہ العالمین نادان بچے سے اگر یہ کہا جائے کہ بیٹا مانگ جو مانگنا چاہتا ہے, وہ بیچارہ نادان چاکلیٹ اور سویٹ کے سوا آگے کیا مانگ سکتا ہے. الہ العالمین ہم نادان ہیں, تیرے خزانے کی قیمتی قیمتی چیزوں سے ہم ناواقف ہیں, اس لیے ہمیں مانگنا بھی نہیں آتا. یہ رب رحیم, لیکن تو تو تیرے خزانے میں جتنی قیمتی چیزیں ہیں ان سب کو جانتا ہے. اے رب الرحیمین, تیرے خزانے کی قیمتی قیمتی چیزیں ہمیں نصیب فرما دے, ہمیں نصیب فرما دے. اے اللہ, تیری بارگاہ سے جب کوئی چیز تقسیم ہو رہی ہو, اس وقت اگر ہم غفلت میں ہو تو غفلت سے بیدار کر دے. الہ العالمین, الہ العالمین, اس وقت تیری بارگاہ میں ہاتھ پھیلا کر بٹھا دے. الہ العالمین, جھولی پھیلا کر بٹھا دے, تجھ سے مانگنے کی اس وقت توفیق عطا فرما. الہ العالمین, غفلت سے بچا لے, غفلت سے بچا لے, شقاوت سے بچا لے, شقاوت سے بچا لے. اے رب الرحیمین, ہماری اولاد کی تربیت فرما, اولاد کی تربیت فرما, ان کی حفاظت فرما, ان کی حفاظت فرما. اے اللہ, ان کی حفاظت فرما. الہ العالمین, انہیں صراط مستقیم پر ڈال دے, ان کے قلوب میں ایمان کو راسخ فرما دے, توحید کو راسخ فرما دے. الہ العالمین, فکر آخرت کو ان کے ذہنوں میں بٹھا دے. الہ العالمین, انہیں دین سے محبت عطا فرما دے, انہیں علم سے محبت عطا فرما. ہمارے خاندانوں کو بھی علم سے, دین سے محبت عطا فرما. اے رحم الرحیمین, غفلت کی زندگی سے انہیں الہ العالمین نجات دلا دے, نجات دلا دے, نجات دلا دے. اے رحم الرحیمین, بیماروں کو شفا عطا فرما. جو 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 الہ العالمین انتقال کر گئے ہیں, ان کی مغفرت فرما دے, درجوں کو بلند فرما دے. اے ارحم الراحمین, جو لاوارث ہیں دنیا میں, ان کی بھی حفاظت فرما. اور الہ العالمین, جو آخرت کے اعتبار سے بھی لاوارث ہیں, ان کی بھی مغفرت فرما کر اپنی بارگاہ میں شرف قبول عطا فرما. پورے عالم میں جہاں جہاں پریشانیاں ہیں, پریشانیوں کو دور فرما, ظلم کا خاتمہ فرما. جہاں لڑائیاں ہیں, ان لڑائیوں کو ختم فرما. خانہ جنگیاں ہیں, خانہ جنگیوں کو ختم فرما. اے ارحم الراحمین, اے ارحم الراحمین, امن کو عام فرما, سلامتی کو عام فرما, رحمتوں کو عام فرما, برکتوں کو عام فرما. الہ العالمین, الہ العالمین, ہر قسم کی عافیت کو عام فرما. اے ارحم الراحمین, پورے عالم میں دین کے جتنے کام جس جس لائن سے ہو رہے ہیں, سب کو قبول فرما, سب کو قبول فرما, سب کو قبول فرما. اہل حق کو آپس میں حق پر مجتمع فرما. اہل حق کے جتنے کام ہیں الہ العالمین, سب کی حفاظت فرما, سب کو ترقیات سے مالا مال فرما. الہ العالمین, سب کے لیے وسائل مہیا فرما. اے ارحم الراحمین, سب کو شیر و شکر بنا دے, اختلافات کو ختم فرما دے, ایک اور نیک بنا دے. الہ العالمین, حسد سے بچا لے, کینے سے بچا لے, افتراق انتشار سے بچا لے. اے ارحم الراحمین, بدگمانیوں سے بچا لے. اے ارحم الراحمین, خود پسندی سے بچا لے, خود رائی سے بچا لے, خود غرضی سے بچا لے. اے ارحم الراحمین, اے ارحم الراحمین, ہمدرد بنا دے. اے ارحم الراحمین, خیر خواہ بنا دے, دوسروں کے لیے تڑپنے والا بنا دے. الہ العالمین, خود بھوکا رہ کر دوسروں کو کھلانے والا بنا دے, خود پیاسا رہ کر دوسروں کو پلانے والا بنا دے, خود تکلیف اٹھا کر دوسروں کو راحت پہنچانے والا بنا دے. اے ارحم الراحمین, اے ارحم الراحمین, اعلیٰ خصلتوں سے ہمیں آراستہ فرما دے. اے ارحم الراحمین, جن جن بھائیوں نے بہنوں نے ہمیں دعاؤں کے لیے کہا ہے, لکھا ہے, جو ہم سے متوقع ہے, جن کا ہم پر حق بنتا ہے, جو ہم سے تعلق رکھتے ہیں, محبت رکھتے ہیں, خصوصاً ہمارے ماں باپ, ہمارے اساتذہ, ہمارے مشائخ, ہمارے دوست احباب, ہمارے محبین, محسنین, رشتہ دار, اہل و عیال, الہ العالمین, سبھی کے تمام جائز نیک مقاصد کو پورا فرما دے. الہ العالمین, جو مانگا وہ بھی عطا فرما, جو نہیں مانگا, مانگنا چاہیے تھا وہ بھی عطا فرما. اے ارحم الراحمین, ہمارے علمی اور روحانی جتنے سلاسل ہیں الہ العالمین, ان سلاسل کے جتنے مشائخ ہیں الہ العالمین, ان کی قبروں پر کروڑوں رحمتیں نازل فرما. بالخصوص ہمارے مشائخ, ہمارے اساتذہ, جن جن کی محنتوں کے نتیجے میں آج الہ العالمین ہم کچھ کام کرنے کے قابل ہوئے ہیں, الہ العالمین انہیں بہت زیادہ جزائے خیر عطا فرما. ان میں جو تیری بارگاہ میں آ چکے ہیں, انہیں الہ العالمین بلندی درجات عطا فرما. جو دنیا میں موجود ہیں, ان کی عمروں میں برکت پیدا فرما, ان کے سائے کو تاجر امت پر قائم فرما, ان کے فیوز سے الہ العالمین ہمیں مستفید ہونے کی توفیق عطا فرما, ان کی نظر کرم ہمیں عطا فرما. الہ العالمین, ان کی دعاؤں کا, ان کی توجہات کا ہمیں مورد بنا دے. اے ارحم الراحمین, جو مانگا وہ بھی عطا فرما, مانگنا چاہیے تھا نہیں مانگ سکے وہ بھی عطا فرما. آپ کے نبی صلی اللہ علیہ وسلم کی مانگی ہوئی ہر خیر عطا فرما. جن شرور سے پناہ مانگی تھی, ان شرور سے پناہ عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. رب اغفر وارحم وانت خیر الراحمین. سبحان سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين وآخر دعوانا الحمد لله رب العالمين برحمتك يا رب.